प्रभु म विश्वास गर्छु, प्रभु म विश्वास गर्छु, सबै कुराहरू सम्भव छन्। प्रभु म विश्वास गर्छु। आउनुहोस् हामी उभिएकै अवस्थामा केही समय आफ्नो शिरलाई झुकाऊ। प्रभु येशु, हामी कोशिशमा छौं कि आफ्नो नम्रताद्वारा तपाईँलाई दर्शाउन सकौं। यो गीत गाएर जसमा हामी विश्वास गर्छौं र हामी माग्छौ प्रभु, यही अब तपाईँ हामीहरूको लागि लगातार रूपमा जीवनको रोटीलाई तोड्नुहोस्, हामीलाई त्यही दिनुहोस् जो आवश्यक छ तपाईँकै वचनमा भएर। यही हामी येशूको नाम माग्दछौ, आमेन। तपाईँहरू बस्नुहोस्। म पक्का छु कि यदि हामीले सक्यौ भने, यदि म यसलाई यसरी भनौ कि सबै प्रचुरताको वचन सही, आमेन, यी अद्भुत प्रभुको आशिषहरू अझै पनि यही श्रोताहरूको माझमा रहिरहनु भएको छ। मैले यो सभालाई आज बिहान बसी ध्यानले सुन्नको लागि गवाईहरूद्वारा आनन्द उठाएको, उनीहरूमा अलग अलग रूपमा सबैका अनुभवहरूको प्रस्तुति र नयाँ आएकाहरूको सुन्दा, यी बेप्टिस्ट भाइहरू यहाँ आएर अलिकति असजिलो लागेको होला, अप्ठ्यारो सोच्दै हुनु होला, यसैले म मनुष्यलाई वास्तवमा सराहन्छु। त्यही मनुष्य कोही त खास मनुष्य नै हुन्छ, पूर्ण रूपमा वयस्क अथवा भद्र भलाद्मीको परिपक्व, यदि उसले सोचेको छ कि यहाँ आएर गलत गरेको जस्तो लागेको भए, उसले वास्तवमा मलाई चिन्नमा गल्ती गरेको छ, त्यो त म होइन जसलाई उसले दोष लगाएको छ, यो त परमप्रभु हुनुहुन्छ, यसैले म यसलाई मन पराउँछु कि बुझ्नुभयो। प्रभु हाम्रो भाइलाई आशिष दिनुहोस् र उसको प्रचारक साथी भाइलाई प्रभु आशिष दिनुहोस्। मेरा यी बेप्टिस्ट, तपाईँहरूलाई थाहा छ म पनि एक समय बेप्टिस्ट मण्डलीमा सम्बन्धित थिएँ, म मिशनरी बेप्टिस्ट मण्डलीको एक सदस्य थिएँ। जब म मानिसहरूको बीचमा यसरी आए, म जान्दछु कि तपाईँहरू कस्तो अनुभवमा हुनुहुन्छ भनी, मलाई पनि यस्तै लागेको थियो, यस्तै कि सबै प्रचारकको मलाई केही बुझ्न कठिन थियो। मलाई स्मरण छ कि पहिलो अनुभव पेन्टिकोस्ट देख्दा, यो त मिसिगनको इबाजिक सहरमा, मलाई माफ गर्नुहोला, म जब इबाजिकमा माछा मार्न लागेको थिएँ र त्यहाँबाट फर्कँदैको समयमा, इबाजिकबाट इन्डियाना फर्केको समयमा, र यसैले मैले नामहरू देखेको थिएँ येशू सबै कारहरूमा र सबै चीजहरूमा, र मैले तिनीहरूको त्यो दिनको सेवाको सुनेको थिएँ, र अर्को दिन मलाई मञ्चमा आउनको लागि उनीहरूले बोलाएका थिए कि म केही कुराहरू त्यहाँ राखौं, र मैले केही कुरा त्यहाँ राखे, र म तिनीहरूले मलाई सोधे कुन मण्डलीबाट तपाईँ सम्बन्ध राख्नुहुन्छ भने, र मैले तिनीहरूलाई भने बेप्टिस्ट मण्डलीमा म सम्बन्धित छु। र त्यो रात त्यहाँ एउटा कालो व्यक्ति प्रचार गर्न गइरहेको थियो, र उसले त्यहाँ पुराना कुराहरूलाई राखेको थियो, र मञ्चबाट बाहिर आयो, पुरानो बुढो व्यक्ति तिनीहरूले उसलाई सम्हालेर बाहिर ल्याएका थिए, त्यो थियो तिनीहरू मध्येको एउटा पुरानो लामो सेवक काई भित्रको थियो, फुलबेट रंगको र केही सानो मात्रामा सेतो कपडाको घेरा र अलिकति किनारामा कपाल भएको। र मैले सोचे यी सबै मानिसहरू शास्त्रवादीहरू र ठूला मानिसले कसरी यी सभा गर्नलाई तिनीहरूले दिए यस्ता प्रकारका मानिसहरूलाई, ठिक छ, बुढो मानिस कोही कहीँ कुर्सीमा हुनुपर्ने, तल बसिरहेको यस्तो किन? तिनीहरूले यहाँ येशूको समय जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो त्यो प्रचार गरेका थिए त्यो दिनमा, र त्यस उसले लियो विषयलाई लिएको थियो। म विश्वास गर्छु कि यो विषय अयुबबाट थियो, अयुब 7:20 भन्यो, मलाई पक्का त्यो पद थाहा भएन, येशूकै किन नहोस्, यही कोटेसन थियो या यस्तै प्रकारको केही भाग थियो, तिमी कहाँ थियौ अयुब जब मैले जगतको जग राखेको समयमा, जब बिहानका ताराहरूले एकैसाथ गाएका थिए र प्रभुका छोराहरू आनन्दले चिल्लाएका थिए, र उसले स्वर्गको बारेमा भन्दै त्यहाँ के भएको थियो जबकि तिनीहरू यो भनिरहेका थिए पृथ्वीमा के भएको थियो, र अरू कहीँ लगभग 5 मिनट उसले बोलेपछि उसले प्रभुको आत्माले उसलाई अभिषेक गर्यो र ऊ त अब उफ्रने बाटोमा भुइँमा र एक आपसमा खुट्टा बजार्दै, मेरो त्यहाँ थुप्रै जग्गा या ठाउँ थियो, त्यहाँ लगभग आधा जसो मञ्च थियो र यो त्यो ठाउँ हिँडेको थियो, यस्तै भन्दै तिमीले मेरो लागि वचन प्रचार गर्ने प्रशस्त ठाउँ पाएका थिएनौ, ल ठिक छ, तब त त्यो लगभग 20 सालको थियो। म यो विचार गर्छु, यदि उसले त्यो गर्ने हात छ, त्यो बुढो मानिसले फेरि मेरो लागि के होला त, बुझ्नुभयो? हाम्रा नयाँ भाइहरूले जसरी कुराहरूलाई क्रममा राखेका छन्, यसको लागि वास्तवमा स्वागत छ तिनीहरूको लागि, हाम्रो यो संगतिमा म देख्दैछु कि म विश्वास गर्दछु कि तिनीहरूले यहाँ पुरोहितको ठाउँलाई पनि दर्शाएका छन्। यो पक्का हो, म विश्वास गर्छु। आइरिस भएको कारणले मेरा मानिसहरू क्याथोलिक छन् र यसैले यहाँ अरू जोडिएका छन्, बेप्टिस्ट र अरू यस्तै प्रकारका भिन्दै अरू पनि हुनसक्छ। तपाईँ अलिकति गडबडी भएको देख्न सक्नुहुन्छ। केही क्षण पहिला मैले थाहा पाएको थिएँ कि यिनै भाइहरू मध्ये एकले यस्तो कुरा गरेका थिए, तर मैले सोचे कि यसलाई अझ मजबुत गराउने जब भाइ सेकेरियन, तत्पश्चात एउटा सभ्य प्रचारक यहाँ आनन्द विभोरले भरिएका थिए, यो जानेर कि प्रभुको आगमन भएको छ भने यति नजिकैबाट कि यहाँ छ, उसले अन्य भाषा बोलेको थियो, हामी बीचमा बोलेको थियो र हामीसँग भाषाको उल्था गर्नेहरू छन् जो कि उल्था गरेका छन्, जुन चाहिँ यो वचनले भनेको छ यदि उल्था गर्ने छैन भने तब तिनीहरू चुपचापले बसुन्, तर तिनीहरू यदि अन्य भाषा बोल्छन् भने त्यसको उल्था पनि भएको होस्। यो एउटा अगमबाडी बन्नेछ। यसैले ती दुईको बीचमा अलिकति गडबडी भएको देखिन्छ एक समय। अब यहाँ केही गडबडी पाइँदैन, देख्नुभयो, किनभने तिनीहरू मध्ये एउटाले उल्था गरेको छ, अर्कोले अगमबाडी बोलेको छ, बुझ्नुभयो। यसै प्रकारले म चाहन्छु कि यसको बारेमा हाम्रा भाइहरूले बुझ्न सकेका होउन् भने, यदि यो कुरा बुझेन भने, किनभने ती मध्ये एकले सही दिइराखेको थियो, के तपाईँले ध्यान दिनुभएको कि त्यहाँ कि समय सीमित थियो, कि एक अर्कामा ती मध्ये एक कुरा आवश्यक थिए, स्वयंमा एकद्वारा प्रभुको आत्माले अगमबाडी बोलिरहेका थिए, अनुवाद गरिरहेका थिए, अर्कोले उल्था गरिरहेका थिए। यसै कारणले यो त बिल्कुल पक्का सही हुनुपर्छ, यही तपाईँहरूमा हुनुपर्छ, हामीमा यो छैन। कहिले काहीँ शारीरिक विचारमा, जस्तो कि हाम्रो अति प्रिय भाइले आज बिहान यसरी माफी मागेका थिए, यो एक प्रकारको सानो गडबडी थियो जुन व्यक्तिले बुझ्न सक्दैनन्, यसको लागि सानो गडबडी थियो। तर जो कि यी यहाँ छन् लडाईका अनुभवीहरू जो हामीहरूमा छन्, किनकि हामी यसलाई बुझ्दछौ कि यी कुराहरू के कस्ता छन् भने, यसैले मलाई यो लाग्यो कि यस्ता कुराहरू केही म भनिदिऊ यदि कि यो सबै कुरा ठिक थियो।
No, this is no place to say this, but being everybody's been telling little things, you know, that fellow said the old...
अब यो मलाई थाहा छ कि यो कुरा यहाँ गर्न उचित छैन, तर यो सबैको लागि भएको हुनाले सानो कुरा राख्दैछु। म के तपाईँलाई थाहा छ, यो साथीले भने, टिकालो व्यक्तिले भने, तपाईँसँग यति धेरै कुराहरू छैन कि जो मसँग कुरा गर्न सक्नुहुन्छ, तपाईँसँग यति धेरै समय छैन मसँग कुरा गर्नको लागि, अर्को शब्दमा कि पुलिन्दा बाँध्नको लागि। एउटा व्यक्तिले एक दिन यसो भन्यो, एक सेवक आयो, ऊ मण्डलीमा 20 सालले पास्टरको काम गरिरहेको थियो र उसले हमेसा 30 मिनट प्रचार गर्ने गर्थ्यो हरेक आइतबार बिहान त्यो मण्डलीमा, र उसले भन्यो यो आइतबार बिहान उसले 3 घण्टा प्रचार गरेको थियो, र यसको लागि डिकन समूहले उसले बोलाएर भने, पास्टर हामी तपाईँलाई अलि सराउँछौ, यो भने हामीलाई हमेसा जस्तो थाहा थियो कि तपाईँ बाइबलको वचनमा हुनुहुन्छ र यो सही हो, र तब भने तपाईँ हामीलाई सधैँ नै सच्याउनुहुन्छ ताकि हामी प्रभुको अगाडि शुद्ध र निष्कलङ्क हुनको लागि, र हामी यसको लागि तपाईँलाई सराउँछौ र हामी विश्वास गर्छौ कि तपाईँ खुदाको सेवक हुनुहुन्छ, हामी यसको लागि अति आभारी छौ यो बिहानको त्यो सन्देशको लागि। तर यसो भने यहाँ केवल एउटा कुरा तपाईँसँग सोध्न चाहन्छौ कि भन्दै हामी यी डिकन समूहले यो समय दिएका थियौ, यसो भन्दै हरेक आइतबार बिहान तपाईँ केवल 30 मिनट समय लिनुहुन्थ्यो र आज तपाईँले 3 घण्टा समय लिनुभयो, यो भने अब याद राख्नुहोस् हामी सबैमा सहमतमा छौ, यी सबै कुरा ठिक हो, ती पुराना मानिसहरूलाई यस कुराले सही अनुमति प्राप्त गर्न सम्भव थियो, बुझ्नुभयो तपाईँले। उसले भन्यो ठिक छ भाइहरू, यो कसरी भयो म तपाईँलाई भन्छु, भन्यो हरेक बिहान जब म जान्दथे मलाई पुलपिटमा बोलाइन्थ्यो, यो सबैभन्दा म यी जीवनका उद्धारका केही विषय लिएर आउँथे, उसले भन्यो र म एकदमै चकित भए र भन्यो जब यो कुरा गरिरहेसके भन्यो यसमा केवल 30 मिनट लाग्यो, र भन्यो तब प्रचारकलाई रोके, उसले भन्यो तपाईँलाई थाहा छ आज बिहान मैले सोचे कि अलिकति समय धेरै लिऊ, मैले यसलाई निकालिदिए, मेरो मुखमा टाँक थियो।
I ain't gonna put anything in.
अब मसँग मुखमा राख्ने केही चिज थिएन, यसैले हाम्रो गोजीमा अरू टाँक थिएन, तर हामीसँग म विश्वास गर्छु कि यसको अपमानको केही औचित्य थिएन, तर मैले केवल थाहा छ तपाईँलाई, यद्यपि खुदासँग कसैको मन राख्ने अनुभूति हुन्छ तपाईँलाई थाहा छ, यसैले हामी यहाँ यस संगतिको लागि र यहाँ भएका कारण प्रभुलाई धन्यवाद दिन्छौ, र फेरि एक पटक जीवनको रोटी तोडेर दिनुभएकोमा यो अति महत्वपूर्ण मौकाको लागि म मेरो साधारण तरिकाबाट धन्यवादित छु। मलाई थाहा छ कि एक सैद्धान्तिकवादी भएकोले यहाँ इङ्ल्यान्डबाट प्रचार गरेको मानिसको गएको रीति मैले राति प्रचार सुनेको थिएँ, मेरो टोपी उसको प्रचारको दौरान उत्रिएको थियो त्यसको प्रचारलाई म सराउँछु मेरो सातवीं कक्षाको स्तरको शिक्षालाई तर म विश्वास गर्छु कि यो कुरा प्रभु जो ममा अनुवादित भयो तपाईँलाई पनि प्रभु मतलब बुझाउन सकोस् बुझ्नुभयो यदि मेरा कुरा सही छैन भने मेरो अनुवाद सही छैन भने म उनमा विश्वास राख्छु अब आउनुहोस् वचनलाई पढौं धेरै जसोलाई यो मन पर्छ र म आज बिहान यसलाई पढ्न जाँदैछु केही समयको लागि यर्मियाको पुस्तकबाट त्यो अगमवक्ता दोस्रो अध्याय र पहिलो पदबाट म शुरू गर्ने गइरहेको छु परमप्रभुको वचन म कहाँ यो भन्दै आयो जा र यरुसलेमले सुन्ने गरी यसो भनेर भनिदे परमप्रभु यसो भन्नुहुन्छ तेरो युवा अवस्थाको म प्रतिको भक्ति र दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु र कसरी त मेरो पछि पछि जंगलमा हिँडेको थिइस् त्यस बिउ नछरेको भूमिमा इजरायल आफ्नो परमप्रभुको निम्ति पवित्र थियो त्यो उहाँको फसलको उपजको पहिलो फल थियो यसलाई खानेहरू सबै दोषी ठहरिनेछन् र विपत्तिमा पर्नेछन् परमप्रभु भन्नुहुन्छ हे याकुबका घराना र इजरायलका घरानाका सबै वंशहरू हो परमप्रभुको वचनलाई सुन परमप्रभु यसो भन्नुहुन्छ तिमीहरूका पिता पुर्खाले ममा के दोष भेट्टाएर तिनीहरू मबाट टाढा भए तिनीहरू व्यर्थका मूर्तिहरूका पछि लागे र आफैलाई निकम्मा तुल्याए तिनीहरूले यो सोधेनन् परमप्रभु कहाँ हुनुहुन्छ जसले हामीलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो र हामीलाई जंगलको स्थानमा डोर्याएर ल्याउनुभयो जंगल र खाल्टाहरू भएको जमिन पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन जहाँ कोही बसोबास गर्दैन र मैले तिमीहरूलाई एउटा उर्वरायुक्त देशमा देशका फलहरू र असल असल कुराहरू तिमीहरूको निमित्त खान भनी ल्याए तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देशलाई बिटुलो पार्यौ र मेरो उत्तराधिकारीलाई तुच्छ जानौ र पूजाहारीहरूले यसो भनेनन् परमप्रभु कहाँ हुनुहुन्छ भने व्यवस्था सिकाउनेले मलाई चिनेनन् र शासकहरू मेरो विरुद्ध बागी भए अगमवक्ताहरूले बाल देवता नामक अगमबाडी बोले र व्यर्थका मूर्तिका पछि लागे यसै कारणले म फेरि तिमीहरू र तिमीहरूका नाति नातिनाका विरुद्धमा दोष लगाउनेछु परमप्रभु भन्नुहुन्छ यसै कारणले म फेरि तिमीहरू र तिमीहरूका नाति नातिनाका विरुद्धमा दोष लगाउनेछु परमप्रभु भन्नुहुन्छ सिक्किम देशको छेउमा गएर हेर र केदारहरूमा दूतलाई पठाएर निहालेर हेर के यस्तो काम त्यहाँ कहिल्यै भएको रहेछ त के कुनै जातिले आफ्ना देवताहरू बदलेका छन् र यद्यपि तिनीहरू कुनै पनि प्रकारले ईश्वर होइनन् तर मेरो प्रजाले त आफ्नो महिमा व्यर्थका मूर्तिहरूसित साटे जसबाट कुनै लाभ हुँदैन हे आकाश मण्डल यस कुरामा तिमीहरू चकित हो र ठूलो डरले थरथरी काम हो परमप्रभु भन्नुहुन्छ मेरा प्रजाले दुईवटा पाप गरेका छन् मलाई जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन् र पानी नअडिने फुटेका ट्याङ्कीहरू खाल्टाहरूलाई आफ्नो निम्ति खानेका छन् प्रभु यी पढेका वचनहरूमा आफ्नो आशिष दिउन् र म यो चाहन्छु कि यो विषयलाई लिन कि फुटेका पानी नअडिने खाल्टाहरू जबकि यो वचन आज बिहान पढिँदैछ जुन कि यी सबै वचन प्रेरणाद्वारा दिइएको छ र हामी प्रभुको घरमा आफूलाई सच्याउन र सम्झिन बुझ्न आएका छौं र कहिलेकाहीँ हामी यो देख्छौ कि मार्गमा यस्ता साना कुराहरूलाई जसरी यो सैनिक व्यक्ति केही क्षण पहिला हामीहरूको बीचमा बोलिरहेको थियो र ती खास कुराहरू गरिरहेको थियो ती निश्चय हुन सक्छ कि अरू देशमा खास तौर तरिका अथवा यस्ता केही विचार र हामी यहाँ यो पाउँछौ कि केही विरोध यस्ता कि विशेष योजनाद्वारा तयार गरिएको सैनिकलाई ल हुन्छ ठिक यसै प्रकारले यहाँ मण्डलीमा पनि हुने गर्छ मनुष्य नाशको लागि प्रचार गरिरहेको हुन्छ अथवा यदि यो प्रचारकको रूपमा मैदानमा उत्रिएको छ भने जब उसले आफूलाई उठाएको पाउँछ भने या केही यस्तो कि केवल शुरूआतमा यस्तो भइरहेको यस्तो अभद्र अथवा जे जस्तो किरण होस् यो त त्यही मानिस हो यदि यो प्रभुको सेवक हो भने यस्ता कुराहरूबाट त्यो टाढा रहन्छ मानिसहरूको व्यक्तिगत विचारबाट यी सेवक टाढा रहनेछन् र हामी यस्तो भएको चाहँदैनौ हाम्रो लागि यस्ता ठाउँहरूमा घुस्नु पर्ने हुन्छ अब यर्मियाको समयको अन्तरालमा उसको भविष्यवाणी लगभग 60 साल भइसकेको थियो यसैयाको मृत्यु पश्चात हो यसैया र तिनीहरूको बीचमा लगभग 60 साल भएको थियो बगैर ठूलो अगमवक्ता त्यहाँ हवकुक र यस्ता अरू साना अगमवक्ताहरू थिए तर यसैया चाहिँ अन्तिम प्रमुख अगमवक्ता थिए र त्यस समयका मानिसहरू थिए, तिनीहरूलाई कसैले पनि बाहिर बोलाएका थिएनन्। अझै पनि तिनीहरू यसै घुमिरहेका थिए। तिनीहरू प्रभुका मानिसहरू थिए र पनि त्यही नगरमा यताउति घुमिरहेका थिए। पाउँछौ जस्तो यर्मियाले तिनीहरूको बीचमा भविष्यवाणी गरेका थिए र यर्मिया पनि थिए। देश निकालिदिनु भन्दा पहिलाको अगमबाडी थियो र ऊ पनि उनीहरूसँगै देशबाट निकालिएका थिए। र तब साँच्ची नै यर्मिया पछि दानियल आए र दानियलले भने उसँग बुझ्ने विचार थियो। शास्त्रको अनुसार तिनीहरू 70 वर्षको गुलामीमा पुगेका थिए। सायद तिनीहरूको माध्यममा एउटा अर्को अगमवक्ता थिए। तिनीहरू चाहन्थे कि यो जुवा जसरी उसले उसको कानमा राखेको थियो त्यो एक सानो कुरा थियो। यो त 2 सालको लागि थियो, ठिकै छ। खुदा तिनीहरूले सबैलाई पुनः फर्काउने क्रममा हुनुहुन्थ्यो, तर यर्मियालाई त्यसको भिन्नता थाहा थियो। अनि हामीलाई थाहा छ कि जो अगमबाडी अगमवक्ताद्वारा गलत भएको थियो उसै सालमा त्यो मरेको थियो, यसैले खुदाले उसलाई त्यहाँ रहन दिनु भएन। र हामी पनि त्यस समयका मानिसहरूको अवस्थालाई ध्यान दिन्छौ कि अब म चाहन्न कि तपाईँहरूले मलाई नबुझ्नु भएको होस्। म यो चाहन्न, म यहाँ के भन्न लागिरहेको छु भने केही बाइबलका पदहरू र केही नोटहरू बानी परेकोले मैले मसँग यी पदहरू र टिप्पणीहरूको कुराहरू लिएको छैन। तर मेरो यो 25 वर्ष पछिको दोस्रो मौका हो र पनि ठिकै छ, मैले गरेका कुराहरू म स्मरण गर्दिन, यसैले मैले यहाँ पदहरू लेखेको छु र यसैबाट भन्नेछु जो कि म यसै गर्न गइरहेको छु। र धेरै समय बिमारीहरूको लागि प्रार्थना गर्न र अरू यस्तै र यसैमा आउने र जाने क्रममा यसैले अध्ययन गर्ने नै समय मसँग नभएकोले म यसो गर्नु परेको हो। अब तर यो महान अगमवक्ताका दिनमा जो कि यर्मिया थिए, क्रम अनुसार आमोस र अरू अगमवक्ताको समयमा उनी महान अगमवक्ता थिए। जब उनले देशको अवस्थालाई देखे तब उनी द्रवित भएका थिए। अब त्यहाँ ठाउँहरू कहिले काहीँ जब तपाईँ राष्ट्रको बारेमा बोल्नुहुन्छ यसले हुन सक्छ कि परावर्तित गरेको होस् खास एक समूहको लागि, त्यो यो होइन, यो त पूर्णतः राष्ट्रको छाया हो। र हामी पाउँछौ कि आजकल एकदमै तुलनात्मक अवस्थामा जस्ता यर्मियाका दिन थिए त्यस्तै आजका दिन पनि छन्। यो त स्वयं एक राष्ट्र थियो, यी सबै यस्तै प्रकारले चलिरहेका छ, धेरै थोरै मात्र हो। मूर्ति पूजा यस्तै प्रकारले खुदाबाट टाढा भागिरहेका छन् म यसै भन्छु। र यी सबै गर्नको कारणले यो पुलपिट कमजोर परेको छ, किनभने यदि पुलपिट सिधा रूपमा वचनमा प्रभुको वचनमा भई दोहोरो दरो रूपमा भयो भने मात्र खुदा हरेक मण्डलीको यस्तै चाहनुहुन्छ। उहाँ हामीहरूको मध्यमा घुम्दै फिर्दै हुनुहुन्छ, तर तिनीहरू वचनबाट टाढा जाँदैछन्। र यही कुरा म आज बिहान यहाँ कुरा गर्न चाहन्छु। र हामी पाउँछौ कि हर युगको लागि यही नै वास्तविक सत्य हो। म विश्वास गर्छु कि त्यो आमोस थिए जो कि मैले केही समय पहिला हवाला दिएको थिएँ। उनले यो भने ऊ त एक अगमवक्ता होइन, न त अगमवक्ताको छोरा, तर भने यसो भने जब सिंह गर्जन छ तब को न डराउला र। अनि यदि कसैले वास्तवमा जंगलमा सिंहको स्वर सुनेको छ भने या त जाल फन्दामा राखेका बिरालोले कराउने, तर एउटा जंगलमा गर्जन छ तब सबै कुराहरू एकदम चकाचौँ शान्त हुन्छन्। म जंगलमा शिकारको क्रममा थिएँ र सिंह जानवरहरूको राजा हो, र जब त्यो सिंह गर्जन छ त्यो सानो किरा पनि हात हटाउन छोड्छ, सबै कुरा चुप रहन्छन्। स्यालहरू र हिनारहरू, अरू जानवरहरू पनि, बबोनहरू, बाँदरहरू, किराहरू, झ्याकिराहरू, यी सबै शान्त हुन्छन्। कोही पनि जब सिंह गर्जन छ तब कसैको स्वर सुनिँदैन, सबैको चिल्लावट बन्द हुन्छ। बुझ्नुभयो? सबै हरेक उसँग डराउँछन् र पनि धेरै कुराले उसलाई मार्न चाहन्छन्, तर ऊ चाहिँ जानवरहरूको बीचमा राजाको रूपमा चिनिन्छ। वचनले भन्छ जब सिंह गर्जन छ को चाहिँ डराउँदैन त? उसले भन्यो जब खुदाले भन्नुभयो तब कसले अगमबाडी नबोल्ला त? र यही हो मैले सोचेको, यही अवस्थाको आज चुनौती दिएको छ। खुदाले भन्नुभयो, बुझ्नुभयो, र हामीले भित्तामा हात लेखेको देख्यौं, यसैले एकदम सजिलो भयो कि अगमबाडी बोल्न। र हेर्नुहोस्, हामी अब अन्तको समयमा छौं र हामीले प्रभुलाई देखिरहेका छौं। हरेक संघर्ष संस्थायी वर्गबाट, संघ संस्थाबाट, क्याथोलिजमबाट, हरेकको कार्यद्वारा, हरेक प्रोटेस्टेन्ट मण्डलीहरूद्वारा, बुद्ध र अरू जो कोही इण्डियाबाट र अरू कोहीबाट पनि उहाँले आफ्ना मानिसहरूलाई बोलाउनु भएको छ कि एकत्र हुनको लागि, यी सबैलाई एकत्रित गर्नको लागि। र म यसको लागि अति आनन्दित छु, यही दिनलाई हेर्नको लागि। अब हामी यो महान दिन, यी सबै मध्ये खास मौकाको लागि, त्यो यदि मसँग भएको भए, यो संसार हुनुभन्दा पहिलादेखि मलाई यो थाहा भएको भए, जबकि खुदाको अंशको रूपमा हामी प्राण छ, यही हौ हामी उहाँमा थियौं। जगतको शुरू हुनुभन्दा पहिले देखि नै हामीहरू उहाँमा थियौं, किनभने केवल एउटा मात्रै अनन्त जीवनको स्वरूप थियो र त्यो खुदा हुनुहुन्थ्यो र हामी उहाँका हिस्सा हौ। हामी यी सबै कुरा जान्न र बुझ्नलाई र हाम्रो शुरूआत बनावट, तर हामी उहाँको विचारमा जो हामी थियौं, जगतको जग राख्नुभन्दा पहिला नै हामी उहाँको विचारमा थियौं, किनकि हामी उहाँका हिस्सा हौ। जस्तो कि मेरो छोरा मेरो नै हिस्सा हो र म मेरो पिताको नै हिस्सा हौ, र यसरी नै हामी खुदाका पुत्र र पुत्रीहरू हौ उहाँको पूर्व ज्ञानको अनुसार। र त्यही पछाडि यदि मलाई थाहा हुन्थ्यो कि आज मेरो बारेमा र सबै समयको अवधिलाई मैले देख्न सक्थे भने र उहाँले मलाई यसो भन्नुहुन्थ्यो भने कुन समयमा तिमी जिउन चाहन्छौ त, म यही भन्ने थिए कि आजकै समयमा म जिउन चाहन्छु। संसारको इतिहास हब्बाद्वारा सिकिँदैछ र आउनेवाला प्रभुको राज्य यस पृथ्वीमा स्थापित भएको छ। म सोच्दछु कि यो महिमित समय हुनेछ सबै युगहरू भन्दा। के यो सही हो? यो अहिले नै छ। हामी थाहा पाउँछौ कि अगमवक्ताद्वारा इजरायललाई दोष लगाएको छ। जब खुदाले नै उसलाई चुनेर पठाउनुभयो तब तिनीहरू दुई मुख्य पापद्वारा दोषी ठहरिए, र हामी ती दुई कुराहरू जो तिनीहरूले गरे तिनको बारेमा कुरा गर्नेछौ। र त्यस समयदेखि हामी चाहन्छौ कि यसबाट हामीलाई सफल हुनको लागि अब तिनीहरू खुदाबाट फर्के, जीवित पानीको मूललाई छोडेर र उनीहरूले आफ्नो लागि छुट्टै खाल्टाहरू बनाए। तिनीहरू खुदाले जे दिनुभएको थियो त्यसलाई छोडिदिए र तिनीहरूलाई जे मन पर्छ तिनीहरूले आफ्ना लागि त्यही गरे। र यी खाल्टाहरू तपाईँ ध्यान दिनुहोस् उसँग थियो, उनीहरूले त्यसलाई फोरेर चुहुने पानी नअडिने बनाए। अब फोरिएको या टुटेको खाल्टोमा पनि पानी अडिन सक्दैन, यो त चुहिएर जान्छ। म एक फारम थिए र मलाई थाहा थियो कि पुरानो हुद पानीको खाल्टो कस्तो हुन्छ भने, त्यहाँ नै हामीमा भएका समस्या हो। र यो चुहिने खाल्टोको यहाँ सही तस्विर छ। यी दिनमा म सोच्दछु जब हामी सबै कुराको गर्ने प्रयासमा हुन्छौ कि मानिसहरू जन्म जमघट हुनको लागि, मानिसहरू एकत्रित हुनको लागि, एकत्रित मण्डलीको एकत्रित हुनको लागि, यी सबै दिमागले गर्ने कोसिसहरू नै सधैँ जसो भएको छ। हामी सबै कोसिसमा लागेका छौँ कि सबै मेथोडिस्टहरू बेप्टिस्ट हुन् र ठिक उल्टो र अलग प्रकारको संस्थाहरू, र यी चाहिँ खुदाको योजनामा थिएनन्। जब आरम्भिक समयमा यस्तो थिएन, खुदा केवल एउटा मिल्ने स्थान हुनुहुन्छ। उहाँले प्रस्थानको किताबमा पहिले नै भनिसक्नु भएको छ कि मैले मेरा नामको लागि ठाउँ चुनेको छु र त्यही ठाउँ हो जहाँ म मानिसहरूसँग मिल्दछु। र उहाँले आफ्नो नामको लागि ठाउँ चुन्नुभयो र जहाँ उहाँले नाम राख्नुभयो ठिक त्यही इजरायलसँग भेट गर्नुभयो। उहाँसँग त्यो ठाउँ छ जसमा भई आज मण्डलीसँग भेट गर्नुहुन्छ, र उहाँले त्यो नामलाई चुन्नुभयो र त्यो नाम हो येशु ख्रिस्ट। र त्यही हो जहाँ उहाँ साँचो विश्वासीसँग भेट गर्नुहुन्छ, जहाँ उहाँ येशु ख्रिस्ट हुनुहुन्छ। यसैले खुदाले आफ्नो नाम राख्नको लागि उहाँको नामलाई चुन्नुभयो। तपाईँ भन्नुहुन्छ खुदाको नाम, उहाँले भन्नुभयो म मेरो पिताको नाममा आएको हुँ। यसैले खुदाले आफ्नो नाम ख्रिस्टमा राख्नुभयो र ख्रिस्टमा नै हामी सबै उहाँको रगतमा भएर उहाँसँग भेट गर्न सक्छौ, र उहाँ सत्य र साँचो सङ्गति रगतमा भई त्यही नाम येशु ख्रिस्टमा हुन्छ। खुदाले आफ्नो योजना शुरूआतमा नै बनाउनु भएको थियो अदनको बगैँचामा, जहाँ कि मनुष्यसँग उहाँ भेट्न आउनुहुन्थ्यो, र त्यो एक दुनियावी ज्ञानको कारणले होइन। यदि हुन्थ्यो त हब्बा ठिक त्यही रेखामा हुन्थे जो खुदाको योजनामा थियो। तर हामी जान्दछौ कि उसले शैतानको बुद्धिलाई स्वीकार गर्नको कारणले साँच्ची नै खुदाले यो गर्नुहुने छैन, तर खुदाले भनिसक्नु भएको थियो कि म गर्नेछु। र त्यसैले तब उहाँले छुटकाराको लागि ठाउँ चुन्नुभयो, र यो प्रक्रिया रगतद्वारा थियो, र यो कुरा ज्ञानको अवधारणाबाट होइन केवल रगतद्वारा हो। यसैले हामी केवल हावामा मुक्का मारिरहेका छौँ, तर यो त केवल मनुष्यको स्वभाव हो कि मनुष्य यसलाई कोसिस गरिरहेको छ कि त्यही गर्नको लागि। यदि हामीसँग समय भएमा यसलाई विस्तारित रूपमा हेर्नेछौ, तर म यसको गहिराईमा जान चाहन्न। यसैले हामी यसलाई जति सक्दो सरल रूपमा हेर्नेछौ, चुहिएका खाल्टाहरू, र हामी पाउँछौ कि यो फेरि ठिक यसै रूपमा दोहोरिएको यो हाम्रो समयको लागि एक छाया हो जसमा हामी रहेका छौँ। यी सबै हामीमा कोसिसमा हुनेछन्। यसमा केही सरोकार छैन कि हरेक तरिका जो कोही पनि खुदाको सेवकले गर्न खोजेको होस् कि यो येशु ख्रिस्टको नाममा होस्, उहाँले उसलाई इज्जत मान र सम्मान उस नाममा मिल्नेछ। र महान प्रचारकको प्रणालीहरू पृथ्वीभरि फैलिएको र यस्तै अरू काम यी अन्तका दिनहरूमा म सोच्दछु कि अझै पनि हामी यसलाई प्राप्त गर्न सक्षम भएका नहुनाले, जबसम्म मानिसहरू एक मनको भई येशु ख्रिस्टको रगतको भित्र भएर यो हुन सक्नेछ, यही एउटा मात्र ठाउँ हो जहाँ हामी सधैँ सुरक्षित हुन सक्नेछौ। धेरै समय भएको छैन कसैले मलाई बोलायो माथि पूर्वबाट र भन्यो, भाइ ब्रनम, मैले सुनेको छु कि तपाईँ एरिजोनामा सर्नुभयो भने तपाईँले सुरक्षित ठाउँ बनाउनु भयो, र जस्तो कि तपाईँलाई थाहै छ कि सन्देश कसरी आएको छ, र खुदाले मलाई भन्नुभयो अलास्का के हुनेछ र कसरी क्यालिफोर्निया तल समुद्र मुनि जानेछ र यो यस प्रकारले तल जानेछ। तिनीहरूले भने अब यसले गर्दा सबै कुराको काँप काँपी भई हल्लाउनेछ, तब त कहाँ छ सुरक्षित ठाउँ? मैले भने त्यस समय केही सुरक्षित ठाउँ हुँदैन, मलाई यो थाहा छ कि यो सुरक्षित ठाउँ हो ख्रिस्टमा, उनको लागि जो ख्रिस्टमा छन् हुनेछ। एउटै मात्र ठाउँ देखेको छु, यो हो ख्रिस्ट। अब यर्मियालाई बोलाइएको थियो र पनि रुने अगमवक्ता थियो, र किनभने म विश्वास गर्छु यसैले यो रुनेवाला अगमवक्ता रुन्चे, अर्थात यो सबै कारणले थियो। ऊ अगमवक्ता नै जन्मिएको थियो, प्रभुको वचन अगमवक्ताद्वारा आउँछ र मानिसहरू परम्परामा चलेका देखेर उनीहरू सोच्छन् कि हामी ठिक चलिरहेका छौँ। फर्काने कुनै बाटो तिनीहरूमा नदेखेको हुनाले यसैले तिनीहरूलाई सिधै देशबाट निकालिएका थिए, किनभने हामी जान्दछौ कि जो रोप्नुहुन्छ त्यही नै काट्नुहुन्छ। यसमा केही मतलब हुँदैन कि तपाईँ को हो, तपाईँ के हो, र हामी राष्ट्र झैँ गरी पाकेका छौँ अथवा छरेका छौँ, अर्थात हामी पाकिसकेका छौँ। म भोलि बोल्नेछु, यदि प्रभुले इच्छा अनुसार भोलि दिउँसो सुत्केरीको बेथाहरू र म यसलाई त्यस समय लिनेछु, केही भए केही पाउन सकिन्न, हामी जे रोप्छौ त्यही नै काट्ने गर्नेछौ। र यदि खुदा आज यो बिग्रिएको मसीहतको बारेमा लिन चाहनु भएको खण्डमा र यसरी नै नामधारी सहितका बिग्रिएका मसीहहरूमा जस्तो भाई मोरले एक समय भनेका थिए, उहाँले शारीरिक रीतिबाट सदोम र गमोरालाई उठाउनुहुनेछ र दोष दिँदै तिनीहरूलाई जलाउनुहुनेछ। यो कुरा हो, ठिक हो, किनभने खुदा अझैसम्म पनि न्याय हुनुहुन्छ। जहाँ कि अधर्मीले यो पाउनेछन्, यो उहाँको पवित्रद्वारा हुनेछ, उहाँको वचन जो उहाँले बनाउनु भयो, मानिसहरू त्यही काट्छन् जो तिनीहरूले रोपेका थिए, र हामी पनि यसरी नै काम गर्नेछौँ। अब ध्यान दिनुहोस्, तिनीहरूले उहाँलाई त्यागेका थिए जो कि जीवित पानीको मूललाई र आफ्ना लागि टुटेका खाल्टाहरू बनाएका थिए। अब हुन सक्छ कि यहाँ कोही होलान् कि खाल्टाहरू के हुन् नबुझेका होलान्। खाल्टो भनेको मनुष्यले बनाएको पानी नड्ने ठाउँ हो, कोसिस अनुसार तिनीहरूले कुवा बनाए, यो त्यो हो, कसैलाई यसलाई गहिरो खन्यो। र कतिलाई थाहा छ कि यो खाल्टो के हो भनेर? ठिक छ, सबै ठिक छ, यहाँ सबै राज्यका मानिसहरूको हो यो बिहान छन्। यसैले तिनीहरू मलाई सम्झना छ, पुराना खाल्टा ती ठाउँमा यिनीहरू हेर्नमा कस्ता देखिन्छन् त। म यी कुराबाट कहिले पिउन डराए। यी त मनुष्यद्वारा बनाएका ट्याङ्कीहरू हुन् र यी कहिले पनि सफा हुन सक्दैनन्। तपाईँ वास्तविक खाल्टोमा हुनुहुन्न। अब सम्भवत सधैँ जसो जो असल गर्दैन मनुष्यले, तर जसरी खुदाले समयको निर्धारणमा राख्नु भएको छ, यो एक क्रममा मिलाएर अनि पृथ्वी हरेक वर्ष फेरिन्छ, हरेक समय यसरी पार गर्छ र हरेक घण्टा र सूर्य अस्त र यो कहिले सकिँदैन। तर सबैभन्दा असल ठिक घडी हामी पाउन सक्छौ यो धेरै मिनट एक महिनामा नै, यसमा केही शंका छैन। यो के खस्त छ, यो के खस्त छ, तर तपाईँले हेर्नुहोस्, हरेक कुरा खुदाले सिद्ध बनाउनु भयो र जो कोही मनुष्यले गर्छ त्यो त सिद्ध हुँदैन। यसैले किन मनुष्यले गरेको कार्यलाई स्वीकार गर्नुहुन्छ जबकि तपाईँसँग सिद्धता छ? मैले सधैँजसो पेन्टिकोस्ट मानिसहरूलाई भन्दछु, बुझ्नुभयो, हामीलाई थाहा छ र हामी खुदाको यो क्रमबाट पक्का रूपमा बाहिर छैनौ, हामी यसमा विश्वास राख्दैनौ। तर हामीहरू यो बीचमा हामीलाई पनि थाहा छ, हामीसँग मानिसहरू छन् जसले अरू मानिसका नक्कल गर्न चाहिरहेका छन्। त्यो त धर्मी मनुष्य हो, तिनीहरू यस्तो गर्ने कोसिस गरेका छन्। किन? के तिनीहरूले बाइबलमा गरेका थिए? एउटा कुरा, जब म पावलसँगको, म शिलासँगको इत्यादि, तर यो बाइबलमा छैन त। कोही कसैले कसैको लागि आदि इत्यादि, तर तिनीहरू कोसिसमा छन् कि नक्कल गर्न र जसले जे गर्यो त्यही गर्न। तर तपाईँ गलत नक्कलको किन स्वीकार गर्नुहुन्छ जबकि सबै आकाशमा वास्तविक कुराहरू छन्? जब यो प्रतिज्ञा तपाईँ र तपाईँको सन्तानको लागि हो, किन हामी यो कुनै भिन्नतालाई स्वीकार गर्छौ? किन हामी रीतिरिवाज र परम्परालाई स्वीकार गर्छौ जबकि कुनै पनि मिलावट नभएको बाइबल हामीसँग छ? किन हामी यहाँबाट निकाल्ने र घुसाउने काम गर्छौ जबकि प्रभु येशूले प्रकाश 22:18 यो भन्नुभयो, हरेक जसले यो पुस्तकबाट एक शब्द पनि निकाल्यो र एक शब्द पनि घोड्यो भने उसको भाग जीवनको पुस्तकबाट निकाल्ने छ। जब खुदाले पहिलोपल्ट मनुष्य जातिलाई पृथ्वीमा स्थापित गर्नुभयो, उहाँले उनलाई भन्नुभयो तिनीहरू उहाँको वचनद्वारा जीवित हुनेछन्। अब खुदाको वचन एक साँक्लो जस्तो हो, तपाईँ यसबाट नरकबाट पार हुन सक्नुहुन्छ र यो साँक्लो उहाँसैको लागि असल हुन्छ जो कमजोर सम्बन्धको खुदा चाहनुहुन्छ कि हरेक वचनमा बनिरहेको। अब त्यही नै बाइबलमा पहिलो कुरा हो, केवल एक शब्द तोडेको कारण मनुष्य जाति अन्धकार र मृत्युमा गाविन पुग्यो। येशू बाइबलको बीचमा आउनुभयो र उहाँले यो भन्नुभयो, मनुष्य केवल रोटीले मात्र जीवित रहँदैन तर हरेक वचनले, वचनको एक हिस्साले होइन, न त 99%ले, 100% होइन, तर हरेक 100% वचन, जस्तो कि हब्बा र आदम थिए। र बाइबलको अन्तमा प्रकाश 22:18 उहाँले यसो भन्नुभयो, हरेक जो एक शब्द पनि यस पुस्तकबाट निकाल्यो अथवा जोड्यो एक मात्र शब्द। यसैले किन फेरि हामी कहाँ कसको विचारलाई घुसाउने त, जबकि यो खुदाको विचार आफ्नो विचार हो। हामीले त्यही लिनुपर्छ जो उहाँले चाहनुहुन्छ, र यो पनि लेखिएको छ, हरेक मनुष्यको वचन झुठो र मेरो वचन सत्य ठहरे। यही हो यस अगमवक्ताको बारेमा पनि। यर्मियाका दिनहरूमा उनी एक अगमवक्ता थिए, उनीसँग प्रभुको वचन थियो, र यो मनुष्य यस वचन अरू केही घुसाउने क्रममा लागेको थियो। अब यो यहाँ राख्न सक्दैन। र म चाहन्छु कि यी कुण्डहरू र यी प्रणालीहरूलाई लिन जो गइरहेका छन्, अब म खुदाको मूल वचनलाई नै स्थान दिन जाँदैछु। यहाँ खुदाको वचनको अलावा अरू कसैले पनि स्थान लिन सक्दैन। आदिमा वचन हुन्थ्यो, र वचन खुदासँग थियो, र वचन नै खुदा थियो, र वचन देहधारी भयो र हामीहरूको मध्यमा रहन लाग्यो। र हिब्रू 13:8 यसो भन्छ, येशू ख्रिस्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। हामी यसलाई मेटाएर कहाँ फाल्ने? यही नै साँचो हो। उहाँ अझै पनि एक समान हुनुहुन्छ। उहाँ हरेक सिद्धान्तमा एक समान हुनुहुन्छ। यही कारण हो कि तपाईँ आनन्द हुनुहुन्छ, बेप्टिस्टहरू र मेथोडिस्टहरू र क्याथोलिक र प्रोटेस्टेन्टहरू र अरूहरू उहाँको उपस्थितिमा आनन्द हुन्छन्। कहीँ तपाईँ भित्र जसले खुदालाई स्वीकार गरेका छन्, हुन सक्छ कहिले कहीँ आफ्नै बुद्धिले, हुन सक्छ खुदाको शक्ति तपाईँले महसुस गर्नुभयो होला, तपाईँ खुदाको सेवक हुनुहुन्छ होला, तर जब तपाईँ वास्तविकतामा प्रभुमा आउनुभयो भने र आफूले म उहाँमा कहाँ छु भन्ने थाहा पाउनुभयो भने, जस्तो कि खुदाको पुत्र र पुत्रीको रूपमा, यसैले तपाईँमा महान आनन्द आउन सक्छ। तब तपाईँले ठानी लिनुहुन्छ कि खुदा तपाईँसँग रहनुहुन्छ भने। अब हामी सन्त यहुन्नामा यो ध्यान दिनेछौ। 16 अध्यायमा येशूले भन्नुभयो, भएन कि सारै संसारमा जाऊ र सिकाऊ। उहाँले यो भन्नुभयो, जाऊ र सुसमाचार प्रचार गर। हो, पवित्र आत्माको शक्तिलाई प्रदर्शनमा लिएर आऊ, सारै जगतमा जाऊ र पवित्र आत्माको शक्तिलाई प्रदर्शनीमा देखाऊ। एउटा भाइसँग कुराकानीमा म यी मध्ये एकजनाले यसलाई सभामा आयोजना गरेका थिए। मेरो सभा यस इन्डियाको बम्बईमा, दक्षिण अफ्रिकाबाट तल जाँदै र अरू भिन्न ठाउँहरू हुँदै, जहाँ मिसनरीहरूले सिकाएका थिए वचनमा भएर अथवा आफ्नै बुद्धिमत्ताले। तर एक दिन सभाको बीचमा जब पवित्र आत्मा उत्रेर आउनुभयो, स्वयं आउनुभयो, र कम्बल उडेका स्थानीय बासिन्दाहरू वेदीमा आएर 30,000 त्यो दिन प्रभुले बचाउनुभयो, र त्यही उनकै स्थानमा तिनीहरू उभिएकै स्थानमा आइमाई उभिएका थिए। त्यहाँ जो कि तिनीहरू सांसारिक परामा नाङ्गै लगभग निर्वस्त थिए, र तत्क्षणमा नै तिनीहरूले आत्मा हात उठाएर ख्रिस्टलाई स्वीकार गरेका थिए, र त्यस ठाउँमा पवित्र आत्मा आउनुभयो, र एकै पटकमा 25,000 मानिसहरूले चङ्गाई प्राप्त गरेर पाङ्रे कुर्सीहरूबाट, वैशाखी लट्ठीहरूबाट र खाटहरूबाट छुटकारा पाएका थिए। त्यस सहरको प्रधान मसँग थिए। अर्को दिन यी सबै कुर्सीहरू, खाटहरू र वैशाखीहरू र गाडीमा भरेर फर्काइएका थिए। ती आइमाईहरू त्यहाँ नाङ्गै उभिएका थिए। तिनीहरूलाई थाहै थिएन कि नाङ्गै छौ भने, तर जसरी तिनीहरूमा पवित्र आत्माले छुनुभयो, तब तिनीहरूले आफ्ना हातले छातीलाई छोपी पुरुषहरूको नजरबाट टाढा गएका थिए। र म अचम्भित भए कि तिनीहरू त यसरी आफैलाई ढाकेर पुरुषबाट टाढा रहे, तर हाम्रो देश अमेरिकाका स्त्री क्रिस्चियनहरू प्रभुको उपस्थितिमा कस्ता छन् त? र हरेक वर्ष हामी र हाम्रा स्त्रीहरू झनै नाङ्गै हुँदै गइरहेका छन्। र तपाईँहरू यसलाई अझ दबाब दिँदै हुनुहुन्छ, र ख्रिस्टको बढी राख्नुको सट्टामा आफ्नै तौर तरिका र विचारलाई बाँड्दै राख्नु भएको छ। कहिले काहीँ म जो सड़कमा मानिसको व्यवहारलाई देख्दछु, म अचम्भित हुन्छु। यदि दिमाग सही भएको भए केही त्यो गर्ने थिए त? र पनि तिनीहरूमा आवासै नभएकोले जब तिनीहरू यसरी गर्छन्, जो तिनीहरूले गरेका छन्, तिनीहरू आफैलाई दुष्टको पञ्जामा फसाउँदै गरेका छन् र आफ्नो प्राणलाई नरकतिर लागिरहेका छन्। यो सत्य कुरा हो, तर संसार त बिगाड्नमा छ। जसरी यर्मियाका दिनहरूमा बिग्रिएको थियो, त्यसरी नै बिग्रिँदै गइरहेको छ। अब फेरि आउनुहोस् खाल्टाहरूतिर। अब यी खाल्टाहरू किन बन्न सक्दैनन्? किनकि यी आफै भरिन सक्दैनन्, र यी त स्थानीय वर्षाको माथि निर्भर गर्छन् ताकि यी भरिएको हुन्। स्थानीय वर्षाहरू र स्थानीय बेदारीहरू, सानो खालको बेदारी यहाँ र सानो बेदारी त्यहाँ, यस्तै यसरी भरिन्छन् यिनीहरू। यसैले यी स्थिर रहन सक्दैनन्, यी स्वयं भरिन सक्दैनन्, यी आफैमा यो गर्न कमजोर छन्, यिनीहरू आफैमा गर्न सक्दैनन्। यी त वर्षाहरूमा निर्भर पर्छन् ताकि खाल्टाहरू भरिउन्। तब यसलाई ध्यान दिनुहोस्, यो कहाँ छ? यो पानीमा प्राप्त हुन्छ, जहाँ कि यो पानीद्वारा प्राप्त हुन्छ, एक खाल्टो। यो त बार भन्दा माथि आउँछ, छानो छतसम्म, जहाँ कि सबै किसिमको फोहोर र धुलोको भरपूर हुन्छ। यसलाई त ठिक वर्षाले नै धुन्छ र तल खाल्टोमा जम्मा गर्छ, एक मनुष्यले बनाएको खाल्टो। यो त एक प्रकारले लगभग उपकर पोखरी जस्तै बन्न सक्नेछ, र यसले त सबै बारलाई धुँदै सबै जनावरहरू जहाँ पौडी खेल्छन्, एक बदबु दिने खालको घाँस घाँसमा ठाउँ नमिठो गन्ध दिन्छ। यस्तै नमिठा गन्धहरू र तल तल गएर खाल्टोमा थुप्रिन्छन्, र हावाले धुलो माटो त्यही सबै खाल्टोमा थुपारिदिन्छ। तब स्थानीय वर्षा आउँछ र सफा गरिदिन्छ, वर्षाले नै यसरी सफा गर्छ, यही सही हो। र तब पानीलाई मनुष्यले बनाएको विचारद्वारा लिएर आइन्छ, र धाराद्वारा जो कि मनुष्यले नै बनाएको हो, मनुष्यले बनाएको खाल्टो र जब यो यहाँ हुन्छ तब त्यो फोहोर हुन्छ, एकदम फोहोर। तपाईँलाई यहाँ मनुष्यलाई निकाल्न स्टेसनको तयारी अप्नाउनु पर्ने हुन्छ, यसलाई तपाईँ पनि भनेर पिउन सक्नुहुन्न, अति फोहोर पानी हो यो। अब हेर्नुहोस्, यो छतद्वारा नै धोइएको हुन्छ, मानव निर्मित विचारद्वारा पाइपमा भएर मनुष्यद्वारा बनाएको धारामा मानव निर्मित खाल्टो, र तब यो मानव निर्मित ढलमा भई खस्दो छ। यहाँ त हामी यस्ता खटमल चेउटे जस्ता किराहरू देख्छौ र यिनै कुराहरू यहाँ पछिसम्म रहिरहन्छन्। अब हामी ध्यान दिउँ, यिनै केही दिनहरूमा पानी जमिसकेपछिको कुरा हो जो कि मानव निर्मित संस्थाहरू अर्थात खाल्टो, मलाई माफ गर्नुहोस्, यो सबै ठिकै कुरा हो, यो पछि यो सबै धोइएर जान्छ, यी सबै प्रकारका धर्मशास्त्रीहरू र यी सबैले यहाँ धुन्छन्। अब हामी यो थाहा पाएका छौँ कि केही दिनहरूमा नै यी सबै कुरा आउँछन्, पानी रोकिन्छ, यही स्थिर रहन्छ। र कसैले थाहा छ कि मण्डलीको इतिहासको कुरा हो, जब खुदा केही गर्न सन्देशको पठाउनुहुन्छ र यो खुदाद्वारा स्वच्छ बन्न जान्छ, तब जीवनको निर्माता अर्थात जो कुनै पनि किन नहोस् तपाईँ यसलाई सुधारक भन्न सक्नुहुन्छ, अर्थात तपाईँ जो यसरी सम्बोधन गर्नुहोस् उसको मूल्य मृत्यु पश्चात तिनीहरूले प्रणालीमा भएर काम गर्न थाले र तिनीहरूले संघ संस्था बनाए र तिनीहरूले त्यहाँबाट संघ संस्थाहरू जति सक्दो बनाउन थाले। यो त्यही नै मर्यो र त्यो फेरि कहिले उठ्न सकेन, यसले हरेक समयमा यो गर्दै गएको थियो, पछिल्ला युगहरूमा पनि यसरी नै जाँच्ने वस्तुले जाँचिएका थिए। यहाँ दिने कुराको विषयलाई क्याथोलिक पुजारी यहाँ बसिरहेको बेला जब खुदाले मण्डलीलाई स्थापित गर्नुभयो अथवा स्थापित गरिसकेपछि खुदाले कहिले पनि मण्डलीको स्थापित गर्नु भएन, खुदाले यस प्रकारको व्यवसायलाई लिनु भएन, उहाँको जन्म भएको थियो संस्थाद्वारा होइन। यसैले जब खुदाले पेन्टिकोस्टको दिनमा मण्डलीको र तब अन्तत निसियामा आएर मण्डली खस्यो, रोम तिनीहरूले संस्थागत बनाए र त्यही गएर मण्डलीले आफ्नो शक्तिलाई गुमायो। तब हामी लुथरन सुधारकको समयमा र यो एक महान कुरा थियो, खुदाको वचन दिइएको थियो धर्मी जन विश्वासद्वारा जीवित रहन्छ, र जब तिनीहरूले त्यो बनाए यसलाई हटाउनुको बदला सबै एकैसाथ तिनीहरू सबै एकैसाथ परेडमा तिनीहरूले लुथरन मण्डलाई चालू गरे, त्यस समूहबाट टाढा र अलग रहे र तब तिनीहरू सबै मरे। तब खुदाले जोन मर्सीलाई उठाउनुभयो पवित्रीकरणको साथमा दोस्रो सन्देश अनुग्रहको कामको, र यो त अति अद्भुत थियो, तर भेस्ली पछि अवसरवादी तिनीहरूले यसलाई संगठित बनाए तब यो पनि मरे। तब फेरि पेन्टिकोस्ट आयो वरदानको पुनः बहाली दिएर तिनीहरूले एकदम ठिक गरेका थिए, तब के भयो त संगठित भयो र मर्यो, केवल हुबहु त्यस्तै भयो। अब यी सबैको विषयमा खुदा अझै पनि बाँकी बचेकालाई ती पिँढीमा बोलाउँदै निकाल्दै हुनुहुन्थ्यो, उहाँ वास्तवमा अब यो समय हाम्रो हो यी सबैबाट निस्केर बाहिर आउने, निस्केर एकट्ठा हुनको लागि। र यही म सोच्दछु सम्पूर्ण सुसमाचार व्यवसायका मानिसले ठूलो भूमिका खेलेर यसको मजबुत पर्खाललाई तोडिदिएर यसो भन्दै हामीलाई केही फरक छैन भन्छन्, आउनुहोस् हरेक प्रभुको उपासना गरौं, एकै सिद्धान्त भएर संघीय भएर होइन। यदि यो संघीय थियो तब मलाई यो क्षेत्रबाट छोड्नु पर्ने इच्छा, यससँग अब मैले केही सम्बन्ध राख्नु हुँदैन, यो के हो, यसलाई संगतिको जरुरत छ, केही रीतिरिवाजसँग संगतिको खाँचो छैन, तर ख्रिस्टसँगको संगति, उहाँको प्रोत्थानको रीतिसँग संगति, उहाँको जीवनसँग संगति, उहाँको जीवनसँग ल्याउँछ, यसले जन्म या पैदाइशलाई ल्याउँछ। र यो भन्दा पहिला कि जन्म आउन सकोस् हामी महसुस गर्छौ कि मृत्यु भन्दा पहिला जीवन हुन्छ, र जन्म एक प्रकारको फोहोरसँग सम्बन्धित हुन्छ। मलाई कुनै सरोकार छैन कि कस्तो प्रकारको जन्म हो, यदि यो सुगुरको खोरमा भए पनि अथवा जहाँ कहीँ हो यो फोहोरी हुन्छ, यसैले नयाँ जन्म यस्तोलाई तपाईँलाई साधारणतया केही चिज बनाउन र तपाईँ यसलाई बनाउन सक्नुहुन्छ, तर जब तपाईँ आफू स्वयंलाई मार्न तयार हुनुहुन्छ, जब तपाईँ फेरि जन्मनु भयो एक नयाँ सृष्टि येशु ख्रिस्टमा, तब यी कुराहरू तपाईँलाई खोल्छ र जीवनको एक नयाँ नजरियामा तपाईँ आउनुहुन्छ, किनभने तपाईँले एक व्यक्ति येशु ख्रिस्टलाई स्वीकार गर्नुभयो र केही अर्को तरिका छैन अथवा केही रीति छैन। अथवा यद्यपि वचनमा लेखिएको छ यो त पवित्र आत्माद्वारा नै जागृति हुन्छ, केही मतलब हुँदैन कि जतिसुकै धर्मशास्त्री तपाईँ लिनुहोस् तिनीहरूमा मृत्युमा तडपिरहेका छन्। मसँग एकमुठी गहुँ भएकोमा जबसम्म यो एक तरिकामा भएर अङ्कुर दिन सक्छ गहुँ कहिले जीवित हुँदैन, र तपाईँसँग चिकित्सकको पढाइको डिग्री हुन सक्छ, पीएच एलएल जो पनि हुन सक्छ, जबसम्म पवित्र आत्मा आउँदैन तबसम्म त्यो अङ्कुर हुँदैन, तपाईँमा अङ्कुर पवित्र आत्माले गराउँछ, खुदासँगको एक व्यक्तिगत अनुभव भएर तब गहुँ अब असल देखिँदैन, तपाईँको सिख व्यर्थमा हुनेछ। जसरी यस अङ्ग्रेज व्यक्तिले अर्को रात भनेको थियो यहाँ यसले गर्दा म अति चकित भएको थिएँ, जे जति उसँग सिख थियो जस्तो कि पावल उसले उसमा भएको सबै कुरालाई बिर्सिएको थियो, अर्को शब्दमा ख्रिस्टलाई प्राप्त गर्नको लागि जो काम नगर्नु पर्ने तिनै काम उसले गर्नु पुग्थ्यो, तर यही तरिकाले खुदावन्त काम गर्नुहुन्छ, उहाँले हाम्रो शिक्षा प्रणालीमा निम्रता देखाउनु भएको छ, अवनिज्ञ भएर स्पोर्ट गर्ने कोसिस गरेको छ, तर म यसको फरकलाई देखाउनु कोसिस गरेको छु। शिक्षाले कहिल्यै पनि जीवन लिएर आउँदैन, यो प्रभुको आत्माद्वारा नै हो जसबाट जीवन मिल्छ, र यो जीवनमा त्यो सांसारिक ज्ञानले जागृति ल्याउन सक्दैन, यो त बाइबल निस्केर आउने जीवन हो, वचनद्वारा जागृति, र त्यही वचन हिजो आज र सधैँ एक समान छ। र जब यो कि आज गइरहेको छ, अङ्कुरित भएको छ, तपाईँ त्यही नतिजा पाउन सक्नुहुन्छ जो प्रेर दुईमा भएको थियो। यो सही रूपमा हमेसाबाट भएको थियो र यो हमेसा हुने पनि छ। कारण यो हो कि यो त प्रभुको आत्माद्वारा त्यही तापमानलाई सुव्यवस्थित गरी पारिरहन्छ, यसले काम गर्नलाई तापमानको अनुकूल बनाउँछ। यही कारण हो कि तपाईँहरू सधैँ सिक्नुहुन्छ, आफ्ना बच्चाहरूलाई यहाँ ल्याउनुहोस्। यो हो वास्तवमा ठिक कुरा। म खुसी छु कि मेरी छोरी रिबेका यहाँ आएकी छिन्। यो मैले देख्न पाएको छु मात्र केही मिनट पहिला। कतिले त मलाई स्ट्रिट माथि आँखा झप्काएको देख्नुभयो होला। यो त मेरो छोरीलाई थियो, यसैले ऊ भित्र आई र बसेकी छ। म चाहन्छु कि मेरी छोरीले पवित्र आत्माको बप्तिस्मा प्राप्त गरेको होस् र यसैले ऊ यो सभामा आएकी छे। यही हो यहाँ आउनुको उद्देश्य। यसैले तापमान बनाइराख्छ। जसरी बुढा डाक्टर बोस्वासले भन्ने गर्छन्, तपाईँ कुखुराको अण्डालाई कुकुर मुनि राखिदिनुहोस्, यसबाट बच्चा निस्कनेछ। किन? किनभने त यो अण्डा हो र यसलाई उचित तापमान चाहिन्छ। मलाई यसमा केही मतलब छैन कि यदि तपाईँ मेथोडिस्ट हो या बेप्टिस्ट हो या प्रेस्बिटेरियन हो, यो त उचित वातावरण हुनुपर्छ। यही उचित वातावरणले गर्दा यहाँबाट नयाँ बच्चा निस्कन सक्छ, प्रभुमा नयाँ बच्चा। यो त वातावरणले यस्तो गराउँछ। यसमा केही मतलब हुँदैन कि कुन चाहिँ संस्था को लकेट तपाईँले लगाउनु भएको छ। जानवर हेर्नमा बानी परेकोले मैले ध्यान दिएको छु कि जब हामी यिनलाई जंगलमा लैजान्छौ, यी चराईको ठाउँबाट निकालेर जंगलमा जब लिएर जान्छौ, वहाँ त्यहाँ उभिएर हेर्न सक्छु कि तिनीहरू ढोकाबाट नै पसेका छन् कि छैनन्, घेराको झुकावतिर हुन्छन्। वहाँ यति धेरै सोचमा पर्नुहुन्न कि धेरै समूहका हुन्, किनकि त्यहाँ हर किसिमका जातिहरू जाने गर्छन्। तर यहाँ एक कुरा छ जो उहाँ ध्यान दिनुहुन्छ, त्यो हो रगतको लकेट चिन्ह। यो त नस्लमा नै भएर जानुपर्ने हुन्छ, अथवा यो बाहेक त्यस जंगलमा जान सक्दैन, किनभने यो त हरफोर्ड एसोसिएसनको घाँसे मैदान हो। यहाँ त रगतको चिन्ह हुनुपर्छ ताकि सही नस्ल बनिरहोस्। र म विचार गर्छु कि यसै तरिकाबाट न्यायको दिनमा हुनेछ। उहाँ मलाई सोध्नुहुने छैन कि तिमी मेथोडिस्ट हौ, बेप्टिस्ट हौ, पेन्टिकोस्टल हौ या प्रेस्बिटेरियन हौ भनी, तर उहाँ त रगतको चिन्हलाई हेर्नुहुनेछ। जब म रगत देख्नेछु, म तिमीबाट छलाङ लगाउनेछु। यही हो खास कुरा। यसैले हामी यी खाल्टाहरू देख्नेछौ, केही क्षणमा तिनीहरू यताउति बस्नेछन्, तिनीहरू ठिक नभएर रोकिन जान्छन् र तपाईँ बन्छन्। यो पनि कि भाकुताका घर बन्छन् र किराहरूका निवास स्थान बन्छन् र सर्पका स्थान र अरू यस्तै किरा सडेका बस्ने ठाउँ बन्छन्, किनकि यो पानीको निकासी नभएको अवस्थाले हो। यसैले यहाँ यिनीहरू ढकेलेर ल्याउँछ। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ यस्ता प्रकारका किरा मकोडा र अन्य जनावरहरू ती घरमा जसमा छत टुटेको छ, फोहोर मैला छ, सफा छैन, धेरै समयदेखि बन्द छ, के यी खाल्टामा यस्तै हुँदैनन् र? अब यो एक खास उदाहरण हो जहाँ मनुष्य निर्मित प्रणाली हुन्छ, ऊ त यस्तोमा भई असफल हुन्छ। यसै कारणले गर्दा उसलाई उद्धार चाहिन्छ। ऊ स्वयंको बचाउन सक्दैन, आफैमा उसले केही गर्न सक्दैन। ऊ त सकियो, गयो, उठ्न अब सक्दैन। ऊ त दुनियाँमा जन्मेको छ पापी भएर, ऊ त दुनियाँमा झुट बोलेर आयो, ऊ झुटो हो, यसलाई आरम्भ गर्न सुरुबाट नै। यसैले यस दुनियाँमा ऊ आफ्नो बचाव कसरी गर्न सक्छ त? कसरी यस्तो मान्छे पवित्र हुन सक्छ? यहाँ कोही पवित्र मनुष्य छैन, यहाँ कोही पवित्र मण्डली छैन। पवित्र केवल पवित्र आत्मा हो, पवित्र मण्डली होइन, जनता पवित्र होइन, यो त पवित्र आत्मा हो जो मानिसहरूको माध्यम हुनुहुन्छ। यही कुरा हो, आमेन। पवित्र पर्वत होइन जहाँ पिटर र अरू उभिएका थिए, यसले पवित्र बनाएको छैन, तर यो त पवित्र खुदाले हो जसको द्वारा पवित्र पर्वत भनिएको थियो। व्यक्ति पवित्र होइन, यो त पवित्र आत्मा हो जसले व्यक्तिलाई प्रयोगमा ल्याउनुहुन्छ। केले पवित्र बनाउँछ मान्छेलाई? होइन, तर पवित्र आत्मा भरिएको व्यक्ति हो यो मनुष्य होइन, किनकि यो त केवल एक मनुष्य नै हो। पापमा जन्म लियो, अधर्ममा गाभियो, झुट बोल्दै दुनियाँमा आयो। के कोही मानव निर्मित प्रणालीले यो गर्न सक्छ त? यो त सांसारिक ज्ञानको कारण अन्ध भएको छ। सांसारिक ज्ञान रूपी आँखा यही यिनीहरू सोच्छन्, म मण्डलीमा सम्बन्धित छु, मेरो नाम मण्डलीको डड्डा रजिस्टरमा छ, मैले यो गरेको थिएँ, मेरो पिताको इज्जत यो गर्नुभएको थियो, अरू यस्तै यस्तै प्रकारका थिए। यो सुन्नमा ठिक त लाग्छ, यसको लागि विरोध गर्ने केही कुरा छैन, यो ठिक हो। तरै पनि मित्रहरू, यसले भन्नुभयो, जबसम्म मनुष्यको नयाँ जन्म हुँदैन तबसम्म देख्न पनि सक्दैन स्वर्ग राज्य। देख्ने कुरा यहाँ छ। यसको मतलब यो होइन कि यिनै आँखाले देखोस्, तर देख्नुको मतलब हो बुझ्नु स्वर्ग राज्यलाई। जबसम्म तपाईँ नयाँ जन्म पाउनुहुन्न, बुझ्नुहुन्न। कसरी यो बेप्टिस्ट प्रचारक या अरू कुनै व्यक्ति वहाँ उभिएर यसलाई विरोध या इट्का पनि गर्न सक्छ? बुझ्नुभयो? जबसम्म उसले यहाँ नयाँ जन्म प्राप्त गर्दैन, त्यसमा केही पनि यस्तो हुन सक्दैन। तर खुदा यस्तो हुनुहुन्छ, बुझ्नुभयो? खुदा उसलाई पवित्र आत्मा दिनुहुन्छ। यसैले उसले पाखण्डी गरेको होइन भनी प्रमाणित गरिन्छ। यो त वचन हो, यो त स्कूलको विचारलाई नै सुन्न सक्छ र तिनीहरू यसरी नै सबै लिन खोज्छन्। खुदाको आशिषहरू र त्यो ठाउँको जो बितिसक्यो त्यो समयमा एक जवान बेप्टिस्ट प्रचारक केही समय पहिला यही बिहानको समयमा ठिक यहाँ बसिरहेको थियो र ऊ मसँग आयो र उसले भन्यो, भाई ब्रनम, यहाँ एक कुरा छ जो तपाईँले भन्नुभएको छ, एउटा गलत गर्नुभएको छ। मैले भने, भन्नुहोस्। र उसले भन्यो, तपाईँ सोच्नुहुन्छ कि आफू एक सज्जन र विवेकशील व्यक्ति हुनुहुन्छ भने? तर मैले भने, धन्यवाद श्रीमान। उसले भन्यो, तर यहाँ एउटा कुरा गलत गर्नुभएको छ तपाईँले। मैले भने, प्रभुले नै एउटा कुरा गलत थाहा पाउन लगाएर जस्तो छ। र उसले भन्यो, ठिकै छ, यहाँ छ जो गर्दै जानुभएको छ त्यसमा गलत यो हो। यसो भन्दै तपाईँ यो कोसिसमा हुनुहुन्छ कि प्रेरितहरूको सेवकाईलाई दुनियाँमा परिचय गराउँदै हुनुहुन्छ। र भन्यो, प्रेरितहरूको सेवकाई त प्रेरितहरूसँग सकियो। मैले भने, जस्तो तपाईँ एक ब्याप्टिस्ट भएको नाताले एक ब्याप्टिस्टसँग म एक प्रश्न सोध्न जाँदैछु। उसले भन्यो, भन्नुहोस् के हो? मैले भने, के तपाईँ प्रभुको वचन प्रेरणाले भरिएको छ भने विश्वास गर्नुहुन्छ? हरेक पद र शब्दहरू? उसले भन्यो, किन नगर्नु, पूरा विश्वास गर्छु। मैले भने, तब उसले भन्यो, एक पनि शब्द नबढाऊ अथवा एक शब्द पनि नघटाऊ। यसको लागि मैले तब उसलाई भने, म तपाईँलाई देखाउँछु कि कहाँबाट प्रेरितहरूको आशिष मनुष्यको बीचमा आएको छ। खुदाको प्रतिज्ञा अनुसार अब मलाई तपाईँ देखाउनुहोस्, खुदाको प्रतिज्ञा बाइबलमा कहाँ छ र कहिले यो प्रतिज्ञा मानिसहरूको बीचमा आयो? बुझ्नुभयो? यदि तपाईँ यसको उत्पादन वचनद्वारा गर्नुभएको छैन भने तब म यसलाई बिर्सनु होला। तपाईँ भन्नुहोला, मैले भने, यो त अझै पनि काम गरिरहेको छ। उसले कहिले पनि भन्न सकेन र यसैले मैले भने, ठिक छ, अब त भाइ, म यो तपाईँसँग सोध्न चाहन्छु। पत्रसले प्रेरितहरूको सन्देशलाई परिचय गराए पेन्टिकोसको त्यो दिनमा, र हामी सबै जान्दछौ कि यो सबै सत्य हो, किनकि उसँग स्वर्गको चाबी छ जो कि येशूले उसलाई दिनुभएको थियो। र अब हेर्नुहोस्, उसले के भने त? पत्रसले भने, पश्चाताप गर तिमीहरू हरेकले र बप्तिस्मा लेऊ येशू ख्रीष्टको नाममा, ताकि तिमीहरूका पापहरू धोइएका हुन् तिमीहरूको सन्तानको लागि र तिमीहरूको लागि जो टाढामा छन्, उनको लागि पनि जतिजनालाई प्रभुले बोलाउनु भएको छ उनीहरूको लागि पनि हो। तब यदि त्यहाँ ठाउँ छ भने जहाँबाट निकालेर ल्याउनु भयो, त पत्रसको भनाइ पेन्टिकोसको दिनमा के भएको थियो घटनालाई बुझ्नुहोस्। बुझ्नुभयो? होइन, यो कहिल्यै सकिँदैन, कहिल्यै बन्द हुँदैन। प्यारो मारिएको पाठो, तपाईँको बहुमूल्य रगतमा जो कि कहिले पनि शक्तिको अन्त हुँदैन, तबसम्म खुदाको मण्डली छुडाइएको छ, बचाइएको छ, ताकि पाप अब नहोस्। तब काव्यकारको मधुर गीतमा म गाउनेछु तपाईँको बचाउने शक्तिको बारेमा, जब यो कमजोर र तोतलाएको कोपेको जिब्रोद्वारा कब्रस्तानमा झुटो चुप थियो। खुदा, मलाई सहायता गर्नुहोस् कि म यसलाई थामी राखौं र विश्वास गरौं, र हामी सबै जो यसमा उभिएका छौं, किनभने यो त सुसमाचारको सत्य हो। हो श्रीमान, यही सत्यको सुसमाचार हो। एक बुद्धिमान मनुष्यले यसलाई कहिले पनि देख्न सक्दैन र तिनीहरू यसमा काम पनि गर्न सक्दैनन्। एक संस्थागत धर्म र संस्थागत अनुभव प्रभुको उपस्थितिमा काम गर्न सक्दैन। उसलाई त आउनै पर्छ एक बिना मिलावटमा जो कि प्रभुबाट हो। यस प्रकारका काम कहिले पनि प्रभुले प्रयोगमा ल्याउनु भएन। यस्ता प्रकारका प्रणाली काम कुनै पनि युगमा प्रभुले गरेको पाइँदैन। अब तपाईँ, हो तपाईँले सदस्यता प्राप्त गर्न सक्नुहुन्छ यस्ता कुराहरूले, तर मेरो मतलब साँचो प्रभुको बिउ जसरी पेन्टिकोसको दिन आशिष खनाइएको थियो, यो संघ संस्थामा या संघ संस्थाद्वारा कहिले आउँदैन। यो त जन्मद्वारा नै आउँछ, नयाँ जन्म पाएकोलाई मात्र यो हुन सक्छ। एक उदाहरणको लागि, हामीलाई इजरायलको लागि निमन्त्रणा मिलेको छ कि उसलाई लिनको लागि जो कि यो हो। ध्यान दिनुहोस्, उनीहरूले उहाँलाई छोडिदिए, तिनीहरूको लागि दिएको मूललाई छोडिदिए, र तिनीहरूले आफ्नो लागि खाल्टाहरू बनाए। के कल्पना गर्नुहुन्छ तपाईँ? एक एक कुरा, जब एक मनुष्य कलाकार बन्छ, हो, पिउनको लागि, र ऊ अब एक खाल्टो अथवा कुवा बनाउनु छ। हेर्नुहोस्, पिउनको लागि बाहिरबाट कुवा। अब यही त अगमवक्ताले भनेका छन्, यही त खुदाको वचनले भनेको छ, यही त खुदाले अगमवक्तालाई भन्नुभएको छ, तिमीहरूले मलाई त्यागिदेऊ र मलाई छोडिदेऊ, एक पानीको जीवित मूललाई र आफ्नो लागि खाल्टाहरू खन्यौ जो कि टुटेका र फुटेका छन्, भत्किएका छन्, र तिनीहरू त चुइएका र च्यातिएका छन्। बुझ्नुभयो कि? तिनीहरू आफैमा नियन्त्रण गर्न चाहन्छन्, अर्थात् यो देखाउन चाहन्छन् कि तिनीहरूले के गरे। यही त मूर्ख संस्थाको धार्मिक काम हो। यसरी हमेसा कोशिशमा छ यो, उनीहरू स्वयंमा कोही पनि गर्न सोचमा हुन्छन्। तिनीहरू यी सबै प्रणालीको प्राप्त गर्न चाहन्छन् र समाजहरू र यस्तै कुराहरू। म अहिले यो राख्नमा गइरहेको छु, यो हुनुको कि प्रभुको नम्र सन्तान बन्नुको सट्टा तिनीहरू आफैमा केही गरेर देखाउने कोशिशमा लागिरहन्छन्। यसको सट्टामा कि खुदाले गरेका कार्यको मार्ग लिनुको सट्टा तिनीहरू आफ्नै कार्यको मार्गमा अगाडि बढिरहन चाहन्छन् र यही यस्तै तरिकाद्वारा आजको मण्डली प्रणालीमा रहन चाहन्छन्। होइन, हरेक प्रणाली कोही यस्तो मार्गलाई मन पराउँछ, अर्को तरिका मन पराउँछ। यदि तपाईँ मेथोडिस्ट हुने हो भने तपाईँलाई यो मार्ग नै भएर हिँड्नुपर्छ। एक बेप्टिस्ट यो बाटो, एक प्रेसबिटेरियन एक बाटो, एक क्याथोलिक एक बाटो, जो कोही पनि के नहोस्, सबै आत्मै आफ्नै प्रणालीद्वारा चल्न चाहन्छन्। यसको विरुद्ध केही छैन, तर यो म जो कुरा गर्न गएको छु त्यो चाहिँ यो होइन। मनुष्य आफ्नै काम गर्ने तरिका खोज्दछ, खुदा आफ्नै काम गर्ने तरिका खोज्नुहुन्छ। र उहाँले भन्नुभयो, तिमीहरू आफ्नै मार्गलाई समातिरहेका छौ, एक भत्किएको कुवा खाल्टो, र मेरो मार्गलाई तिमीहरूले स्वीकार गरेनौ, मेरो मार्ग जीवनको मार्गलाई त्याग्यौ। र यही ठिक आजको दिनमा भइरहेको छ, यसमा एक पनि रत्ती फरक छैन। सोच्नुहोस् कसरी एक मूर्ख मनुष्य एक कलाकारद्वारा गरिएका कामको लागि शुद्ध पानीको मुहानलाई छोडिदिएको छ, जसमा उम्रिरहेको मुहानलाई छोडेर फेरि त्यही भत्किएका कुवा अथवा खाल्टामा गइरहेका छन् जो स्वयंले बनाएका छन् र उनीहरूले खाल्टाहरू खनेका छन् र सबै घिन लाग्दा कुराहरूले तिनीहरूका कुवा खाल्टाहरू भरिएका छन्, अशुद्ध नै पिइरहेका छन्। तिनीहरू वास्तवमा दिमागी गल्ती गरिरहेका व्यक्तिहरू हुन् र जब मनुष्य एक मनुष्यद्वारा बनाइएका उपदेशहरूलाई उनका विचारमा टाँसिन चाहन्छन्, उनका यी वचनमा पवित्र आत्माको स्वीकार गर्नुको बदलामा जो कि पवित्र आत्माद्वारा निर्देशित वचनलाई छोडी उपदेशतिर जान्छन्, त्यहाँ एक खास आत्मिक गलत छ। त्यस व्यक्तिमा त्यही वास्तवमा सही हो, साँचो हो पवित्र आत्माद्वारा दिएको निर्देश। हरेक कोही आफ्नै अनुवाद बाइबलमा लगाउँछ। तपाईँ के सोच्नुहुन्छ, के यो सत्य हो? खुदालाई तपाईँको सहायता चाहिँदैन, खुदालाई तपाईँको व्याख्या चाहिँदैन। खुदा आफ्नै अनुवादक हुनुहुन्छ, खुदा अनुवादको तरिका ल्याउनुहुन्छ, उहाँ आफ्नो मार्ग उहाँले भन्नुभयो, उहाँ स्वयं गर्नुहुन्छ। यहोवाले आदिमा भन्नुभयो उज्यालो होस्, त्यहाँ र त्यहाँ उज्यालो भयो। यसमा कसैको अनुवाद चाहिएन, यही थियो जो खुदाले गर्नुभएको थियो। उहाँले भन्नुभयो एक कुँवारी गर्भवती हुनेछन्, उसले भने यहाँ कोही पनि अनुवादकको खाँचो पर्दैन। उहाँले भन्नुभयो सबै जीवहरूमा आफ्नो आत्मालाई खन्याउनेछु, यो उहाँले गर्नुभयो, यसमा कसैको अनुवादको खाँचो पर्दैन। खुदा स्वयं आफ्नो वचनको अनुवाद प्रमाणित रूपमा गर्नुहुन्छ र प्रकटमा ल्याउनुहुन्छ र प्रमाणित रूपमा देखिन्छ। यसरी नै अगमवक्ताले कसरी खुदाको प्रमाणित गरेका थिए, उहाँले भन्नुभयो यदि त्यहाँ तिमीहरूको मध्यमा एक छ भने जो कि आत्मिक अर्थात एक अगमवक्ता, म स्वयं प्रभु उसमा भएर प्रकट गराउनेछु, दर्शनमा भई सपनाद्वारा उसँग कुरा गर्नेछु, र जब उसले भनेका कुरा घटनामा घट्न गएकोमा तब उसँग डराओ, तर यदि बोलेको कुरा पूरा भएन भने तिनीहरू उनीसँग विश्वास नगर्नु। यही ठिक रीतिले हुन्छ जब खुदा आफ्नो वचन बोल्नुहुन्छ र मनुष्य भन्नेछ कि वचन त सही हो र यो यसै प्रकारले घटिनेछ, तब यो खुदाको तरिका हो काम गर्नेको। तर यदि उसले भन्यो यो त यस प्रकारले हो र तिनीहरू बितिसके, ती दिन बितिसके, किन यी सबै यसरी लिने, उहाँले भोकाएकाहरूका हातमा रोटी पुर्याइदिनु भयो, आफ्ना सन्तानदेखि अन्य जातिलाई र भोकालाई मेटाउनु भयो, किन के तपाईँ अझै पनि त्यही मानिसले बनाएको खाल्टोबाट पिउन चाहनुहुन्छ? अब जीवनको स्रोत के हो, जीवनको स्रोत के हो? जीवित पानीको स्रोत, मन मानव निर्मित कुवा, हामी यसलाई मन पराउँछौ जीवनको स्रोतलाई। अब जीवनको स्रोत के हो, जीवनको स्रोत के हो? जीवित पानीको स्रोत, मानव निर्मित कुवा, हामी यसलाई मन पराउँछौ जीवनको स्रोतलाई मन पराउँछौ। अब म यो चाहन्छु कि तपाईँहरू मनुष्यद्वारा बनाएको कुवा खाल्टा र प्राकृतिक मूलको बीचको भिन्नता थाहा पाउनुहोस्। जो जीवित पानी हो, मानव निर्मित कुवा र पुराना भत्किएका कुवा तथा इनारमा त यति धेरै किराहरू, भ्याउसुलाहरू, भ्याकुताहरू, भुसिनाहरू, किराहरू पनि देखाउनु भयो त, र यहाँ एक मानव निर्मित इनार छ। अब उसलाई ध्यानपूर्वक हेर्नुहोस्, यो आफैमा बनिएको छ। तपाईँले यहाँ धेरै रुपियाँ र प्रणालीको लगानी लगाउनु भएको छ, धेरै मात्रामा सदस्यताको जोड्नु पर्ने आवश्यकता पर्दैन। यिनै सदस्यताको सदस्यलाई सहायता गर्छन् जुन जीवनमा जो आत्मा चलेको छ त्यसैद्वारा सञ्चालित हुन्छन्। ध्यान दिनुहोस्, जुन पानी त्यहाँबाट निस्केर आउँछ ताजा, शुद्ध र सफा, खाल्टोमा जमेको पानी होइन। यस्तै अरूबाट दिएको कागजी 40-50 फरक विचारले यसो भन्छ, यो त ठिक हो र त्यो पनि ठिकै हो, यो विचार, यो मत, यो यसो भन्दै उनीहरू कसरी काम गर्छन् र यसैबाट एक संस्थाको प्रदुर्भाव गर्छन्। यो शुद्ध र सफा, केही नमिसिएको प्रभुको वचन, प्रभुको हातबाट आइरहेको यही हो वास्तवमा बनाइएको कुवा इनार। ध्यान दिनुहोस्, यसको शक्तिको रहस्य स्वयं यसैमा हुन्छ। मनुष्य यसलाई पत्ता लगाउन सक्दैन, केही प्रकारको दबावले तलदेखि नै यसले त धकेल्नेको लागि सहायताको काम गर्छ। मलाई याद छ जब म बानी परेको थिएँ, केन्द्रीय खेल परिसर इन्डियानामा थिएँ, म यहाँ अक्सर जाने गर्थे। हेरिसन राज्यमा एक खास कुवा, एक फबरा थियो, यो हमेसा उम्लिरहन्थ्यो र यस्तो कि एक खुशी आनन्दले भरिएको कुरा थियो। जबकि हिउँ जमिनमै परिरहन्थ्यो, बरफ जमेको थियो, कस्तो पो जाडो थियो र पनि उम्लिरहेथ्यो। जहाँको पुराना मनुष्यले बनाएको पोखरीहरू र कुवाहरू, जसमा भ्यागुताहरू र यस्तै अरू किराहरू, त्यहाँ यस्ता कुनै पनि प्रकारका जमेका कुरा थिएनन्। एकदम पक्का तरिकामा यो उम्लिरहेको हुन्थ्यो र यसले के देखाएको थियो कि कुनै पनि संस्थागत केही आत्माको कमी भएका अथवा अलिकति तापमानमा फरक भएका त्यहाँ जमेका थिए, तर खुदाद्वारा बनाएको इनार यही त, उहाँ त हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। यसले त सबै कुरालाई उमाल्नमा, काम राख्नको लागि र धकेली गर्नमा मद्दत दिन्छ। यसै अरू केही हुँदैन, यसको सुरु गर्नमा र केही यसभित्र पस्न सक्दैन। यसले त सबै कुरालाई धकेलेर बाहिर निकाल्छ, ती कुराहरू त उम्लिरहन्छन् यसरी नै। र म भन्छु कि एक दिन यहाँ बसेर मैले सोचे, म विश्वास गर्छु कि त्यस फबोरासँग म कुरा गर्नेछु, केही क्षणको लागि म कुरा गर्नेछु। मैले आफ्नो टोपीला उतारे र मैले भने, हे फबोरा, त किन यसरी खुसी छस्, त कि यसरी उम्लिरहन्छस्? हुन सक्छ सायद हिरणहरू आएर पानी पिउँछन्, त्यसैले आनन्दित छस् कि यही हो, यसैले आनन्दित छस्? यदि यो बोल्न सक्थ्यो भने सायद यो भन्थ्यो होला, होइन यो कारण होइन, म भन्नेछु कि सायद मैले पानी पिएँ यसैले हो कि, होइन यो पनि कारण होइन। मैले भने, ठिक छ, त यदि शुद्ध र सफा कसरी भएको त, केले हो यसरी उम्लिरहेको, के हो उम्लिनुको कारण, जो कि त माथि हावा उफ्रिएको छ र अरू यहाँ अर्को सफा पानी पनि छैन। यदि त्यो मसँग बोल्ने भएको भए थाहा छ यसले कति गजबको कुरा गर्थ्यो होला, उसले भयो भन्दथ्यो भाइ बर्नम यसले म उम्रिरहेको होइन केही मेरो पछि छ जसले मलाई धकार्छ मलाई घचघच्याउँछ र यो उफार्ने कुरा हो त्यो त विचारा वचन तर के मेरो मतलब बुझ्नुभयो मैले के भने र यही तरिका हो नयाँ जन्मको अनुभव तपाईँ स्वयंमा यो राख्न सक्नुहुन्न यो त एक इच्छा नै हो तपाईँमा एक पानीको इनार हुनुपर्छ सर्वदाको जीवनको लागि उम्रिरहेको बुझ्नुभयो त यहाँ यो सम्बन्धित केही छ यसको लागि तपाईँले केही गर्नुपर्ने हुँदैन मानव निर्मित खाल्टाहरू त जम्ने छन् र जागृतिको लागि चिल्लाउने छन् तर एक मनुष्य त्यस फब्बराको मुनि छ भने त्यही फब्बराबाट जिउँछ यो त निरन्तर दिन र रात हुन्छ होइन त तपाईँले स्थानीय वर्षा र जागृतिलाई हुनुपर्ने होइन तपाईँ त यसमा पूरा हुनुहुन्छ म उसलाई पानीको सोता दिनेछु र उसैमा यो उम्रिरहन्छ त्यहाँ केही त छ त्यो त हरेक दिन स्वच्छ हुन्छ ताजा हुन्छ सफा हुन्छ यो त बिना मिलावट प्रभुको वचन तपाईँको हृदयमा र मुखमा स्वयं प्रमाणित स्वयंको आवाजमा म सम्बन्धित छैन कसैसँग कि वर्षा होस् या हिउँ परोस् या कुनै पनि मौसम किन नहोस् तपाईँ अझ पनि खुसी हुनुहुन्छ किनभने पवित्र आत्माले भित्रबाट उमाल्दै हुनुहुन्छ यो त आन्तरिक शक्ति हो ध्यान दिनुहोस् ओहो यो त स्वयंमा एक भेद हो यसले त स्वयंको दिन्छ स्वतन्त्रताको रूपमा जो कोही पिउँछ यसलाई पदार्थको रूपमा प्रयोग गर्छ अब तपाईँ बाहिर नराख्नुहोस् भन्नुहोस् ठिक छ अब मलाई जानु छ एक मेथोडिस्ट मण्डलीमा किनकि म एक मेथोडिस्ट हुँ एक भेदारीको लागि मलाई त्यहाँ जानु नै पर्छ तर यदि मलाई पेन्टिकोस्टमा जानु पर्दा किनकि म एक जागृतिवाला पेन्टिकोस्ट हुँ म तपाईँलाई भन्दैछु कि जब तपाईँ यो इनारको पानीमा पुग्नुहुन्छ यो उम्लिरहेको छ त्यही फब्बारा जहाँ तपाईँले यसलाई पिउनु भएको छ यसमा केही फरक देखिँदैन जे तपाईँ दिनुहुन्छ त्यही नै आउँछ तपाईँले जीवनको आशा एक क्याथोलिकलाई दिने इच्छा राख्नुहुन्छ एक प्रोटेस्टेन्टलाई एक यहुदीलाई एक नास्तिकवादीलाई अथवा जो कुनै पनि किन नहोस् तपाईँले केही न केही त वास्तवमा पाउनु भएको छ यही गर्छ यसले यसको बारेमा तपाईँ अर्को कुरालाई ध्यान राख्नुहोस् तपाईँले यसलाई धकेल्नु पर्ने आवश्यकता पर्दैन यसलाई तान्नु पर्ने आवश्यक पर्दैन यसलाई माथि धकेल्नु पर्ने जरुरत पनि पर्दैन जबसम्म म थाक्दिन तबसम्म यसलाई धेरै पटक देखिरहेको छु केही चीजले धकेलिरहेको केही प्रकारका संगीत बजाएर र तलमाथि उफ्राउँदै अथवा एक ठूलो खालको शाही संस्कृति र ठूला ठूला चिन्हहरू समयको रफ्तारमा हिँड्नेवाला मनुष्य यहाँ एकमात्र समयको रफ्तारमा हिँड्नेवाला मनुष्य हुन्छ चाहे येशू ख्रीष्ट हुनुहुन्छ जो कि हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ यहाँ केवल एक प्रभुबाटको सन्देश भएको हुन्छ र यो केवल येशू ख्रीष्ट हुनुहुन्छ हो महोदय तपाईँले धकेल्नु पर्ने आवश्यक पर्दैन यसको लागि न त तल धकेल्नु पर्ने नै आवश्यक छ अथवा तपाईँ यसमा सामेल हुनुपर्ने हुन्छ तपाईँ यसलाई स्वतन्त्र पूर्वक लिन सक्नुहुन्छ आमेन म जीवित पानीको फब्बारा हुँ तिमीले मलाई छोडिदियौ ताकि तिमीहरू आफै बनाएका खाल्टाहरूमा जाउन् अब तपाईँले यसलाई धकेलिराख्नु पर्दैन धकेल्नु खिच्नु यसमा सम्मिलित हुन यसमा गहिरिएर केही हुन सक्दैन स्वतन्त्रतापूर्वक तपाईँ यसलाई छोड्नु पर्ने हुन्छ तपाईँ मानव निर्मित सिद्धान्तलाई एक खराब जालीको रूपमा आवश्यकतामा ल्याउनु पर्दैन म यो त तपाईँलाई यसद्वारा नै भनौँ यसले के गर्यो भने फरक पर्दैन केही मानव निर्मित सिद्धान्त र केही शैक्षिक प्रणाली स्वयंको धार्मिकता यस्तै कुराले यस्तै यस्तैमा अथवा केही धार्मिक प्रणालीका टुटेका खाल्टाहरू यसको तपाईँलाई आवश्यक पर्दैन यहाँ यस्ताको खासै आवश्यकता छैन तपाईँ त यहाँ मैलो थोत्रो कपडा लगाउँदै हुनुहुन्छ यसलाई थुतेर हावामा फालिदिनु छ यसमा यसो केही औचित्य हुँदैन यो त स्वयंको मदत गर्छ यो त खुदाको शक्तिद्वारा उफ्रिएर जीवनको प्राप्त गर्छ किन यसरी मानिस यसलाई छोड्ने गर्छन् र एक प्रणालीमा सम्मिलित हुन्छन् यो भन्दा बढी मलाई भन्न मन लाग्छ यसमा थोत्रो जालीको आवश्यकता पर्दैन यसमा यसको खाँचो छैन यसमा यो गर्नुपर्ने आवश्यकता पर्दैन यसलाई स्थानीय वर्षाको आवश्यकता पर्दैन ताकि यो भरियोस् यो त सधैँ नै भरिएको हुन्छ आमेन एक मनुष्य तिनीहरूले भनेको मैले सुने मलाई यस्तो भान भएको छ कि कुडामा तल छु जस्तो ओ भाइ ओहो म अति खुसी छु कि प्रभुको उपस्थितिमा जिउन पाएकोमा जबकि कुराहरू या त ठिक चलिरहेका छन् या त खराब प्रभु मेरो जीवन हुन्छ आमेन उहाँ नै हाम्रो जीवन हो उहाँ नै जीवन हुनुहुन्छ एक बहुतायतको जीवन हो महोदय र हेर्नुहोस् यसले हामीमा के गर्छ त यसले स्वयंको शक्ति र शुद्धताको सृजना गर्छ यसलाई खाल्टो बनाइराख्नु आवश्यक पर्दैन अथवा अर्को प्रणालीको आवश्यकता पर्दैन कसैले भन्यो ठिकै छ तपाईँको संगतिको चिन्ह अथवा कार्ड के हो ल हेरौँ त यदि तपाईँ असल बेप्टिस्ट हुनुहुन्छ भने यदि तपाईँसँग परिचय पत्र छ भने म हेर्नेछु अथवा एक असल पेन्टिकोस्टल यदि तपाईँ एकत्ववाला हुनुहुन्छ भने ट्रिनिटी हुनुहुन्छ भने अथवा या त अरू कुनै पनि हुनुहुन्छ भने यसलाई बारम्बार छोडिराख्नुहोस् आवश्यक छैन यो त हमेसा यसरी नै चल्छ यही थाहा छ तपाईँलाई मैले यही पुरानो प्रणालीको खाल्टोलाई प्रयोग गर्ने गर्थे मैले त्यहाँ पानी खन्याउने गरेको थिएँ र यसरी नै खन्याउँदै यही सोकर पम्पमा यसरी नै ताकि त्यहाँबाट बाहिर निस्कन सकौँ तपाईँलाई थाहा छ केही पानी त्यहाँ खन्याउन र केवल च्याउटे माथि खन्याउने भएकोले यस्तै अरू कुराहरू भित्र हुन्छन् ताकि बाहिर ती किरालाई निकाल्नेको लागि यो केवल एक तरिका हो जो यो प्रणालीको जागृत गराउनको लागि तर धन्यवाद छ प्रभुलाई यहाँ रगतले भरिएको मूल छ जहाँ पापीहरू गएर डुब्की लगाउँछन् तपाईँ मण्डलीको सदस्य नबनाउनुहोस् तपाईँ त्यहाँबाट क्रिस्चियन बनाउनुहोस् जबकि तिनीहरू यस मूलमा आउँछन् किन तपाईँहरू यो जीवित मूल रूपी पानीबाट टाढा हुनुहुन्छ? अशुद्ध जलाशयको पानी पिउन ठिक त्यसै गरी केही माथि खिच्नु आवश्यक पर्दैन, यो त स्वयंमा शक्तिशाली हुन्छ, यसलाई त रहनु पर्ने आवश्यक छ। हो महोदय, यो त स्वयं यसको आफ्नै जीवनमा यो हुन्छ। यसरी नै यही तरिका हो कि खुदाको बिउ मनुष्यको हृदयमा हुन्छ, खुदाको जीवन व्यक्तिभित्र मण्डलीमा होइन, तपाईँ भित्र, यो त तपाईँ भित्र हुन्छ। तपाईँ नै केवल एक हुनुहुन्छ, जीवनको जीवांश तपाईँमा नै हुन्छ। केवल एकमात्र स्वाद परिवर्तनको लागि यी सबै प्रकारका पुजारीको क्याथोलिक पण्डितलाई सोध्नुहोस्, बेप्टिस्टलाई सोध्नुहोस्, जुनै पनि किन नहोस्, केवल एकमात्र ताजा प्राकृतिक पानीको स्वाद जो कि महान छ, म तपाईँलाई भनिरहेको छु यो त विश्वासमा आउने कुरा हो, यही सत्य हो। तपाईँको भोको प्राण जे भए पनि यो त प्यासाहरूको विश्वासमा ल्याउने कुरा हो। जसरी भए पनि यदि तपाईँ तिर्खाएको हुनुहुन्छ भने यो बिचरा बेप्टिस्ट तिर्खाएको छैन, सुरु नै छैन, तर जब ऊ तिर्खाउनेछ तब अति नै पानी स्वादिष्ट लाग्नेछ। यो सही हो, तर तपाईँलाई तिर्खा लाग्नु पर्छ एक प्यासको वरदान। यसरी नै यसुले भन्नुभएको थियो, धन्य हौ तिमीहरू जो धार्मिकताको निम्ति भोका र प्यासा छौ, तिमीहरू तृप्त हुनेछौ। आमेन। यसुले यही भन्नुभयो, मित्रहरू, हो महोदय, यो त धन्य मुहान हो प्यासाहरूको लागि। किन के यसलाई कसैले अदल बदल गर्न चाहन्छ र कसरी तपाईँ यसलाई अदल बदलको मन पराउनुहुन्छ? एक प्राकृतिक इनारमा रहेको पानीलाई सम्पूर्ण रूपमा किरा र हर प्रकारका मानव निर्मित सैद्धान्तिक फोहर मैलाले भरिएको छ, जो खुदाले यसै भन्नुभयो, एक मात्र उहाँको वचनमा मिलाउने अथवा एक वचनलाई निकाल्नेको लागि जीवनको पुस्तकबाट पनि उसलाई निकालिनेछ। र जब खुदाले यसलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले हरेक युगमा यसलाई प्रकटीकरणमा ल्याउनु भयो, वचनलाई, यो प्रतिज्ञा तिम्रो लागि र तिम्रो सन्तानको लागि र तिनीहरूको लागि जो टाढा छन्, जति जतिलाई हाम्रो प्रभुले बोलाउनुहुन्छ तिनको लागि। किन तपाईँ यसलाई खिचिनुहुन्छ? त्यही संस्थायी खिचाबमा यसले त सालौं साल भई त्यही पुरानो मन्नालाई दिएको छ। हुनसक्छ मन्ना ठिकै हुन सक्छ, यसको विरोधमा केही छैन। मार्टिन लुथरका दिनहरूमा, यी दिनहरूमा र ती दिनहरूमा र सुधारकहरूको समयमा यहाँ केही छैन, तर यो समयको मन्ना त धेरै समय पहिले आएको थियो, पुरानो भयो। यदि हामी बाइबलमा ध्यान दियौं भने तिनीहरूले यसलाई प्रत्येक दिन बटोर्ने गर्थे, तिनीहरू प्रत्येक दिन नयाँ प्राप्त गर्ने गर्थे। जब केही समय पुरानो भएको खण्डमा यो सड्थ्यो, जबसम्म यो टुट्दैन तबसम्म यो सड्न सक्दैन। यसमा त ब्याक्टेरिया हुनुपर्छ सड्नको लागि, अथवा अरू केही हुनुपर्छ यसलाई सडाउनको लागि। हामीमा यो सबै कुरा थाहा छ। र यसरी नै संस्था पनि हो, एक ठूलो बेदारी पछि त्यहाँ यो रहिरह्यो भने यसले त दूषित गराउँछ र पूरा रूपमा किरा पार्छन्, र एक प्रकारको भक्तिको खाल्टोमा जसरी किराहरू र फोहोर मैला हुन्छ, त्यसरी नै हामी यसलाई यसै रूपमा गर्ने गर्छौँ, यस ससाना किराहरूले यो भरिन्छ। र यही विषय भनेको छ, आजका धेरै जसो मानिसहरूको अनुभव अनुसार तिनीहरू केवल सम्पूर्ण रूपमा फोहोर मैलामा परेका छन्, एक एक गरेर सडेको र एकले अर्कालाई एक अर्कोलाई त्यहाँ सत्य पाइँदैन भन्ने कथा जस्तो गरी भन्छन्। यो सत्य हो, एकअर्काको प्रति कुलबुलता राख्दै, म त मेथोडिस्ट थिएँ, मैले बेप्टिस्टलाई अपनाएँ, म क्याथोलिक थिएँ, म पछि यो भएँ, म त्यो भएँ, यो त एक प्रकारको कुलबुलता खालको कहानी हो। हो, सबै कुरालाई भुल्नुहोस् र आउनुहोस् मुहानमा। आमेन। प्राकृतिक मूल हमेसा जीवन दिने ख्रिस्टको उपस्थितिमा म विश्वास गर्छु, उहाँमा कि उहाँ त एक अनन्त जीवनको मुहान हुनुहुन्छ, उहाँबाट अझै प्राप्त गर्न सक्नुहुन्छ, तर ताजाको लागि। र यो त शीतल छ, यो त प्राप्त गर्न असल हो, र मधुरताको प्राप्तिको लागि यो त मिठो छ। म उहाँको सेवा गर्दछु, अहिले 33 साल भयो सेवा गर्दै गरेको, र प्रत्येक दिन यो त मिठासमा बढिरहेको छ, दिन दिनै पहिला भन्दा बढिरहेको छ। म कहिले पनि उहाँको भन्नुभयो, यदि कसैले यसबाट पिउँछ भने त्यो कहिले पनि तिर्खाउने छैन। ध्यान दिनुहोस् कति महान कुरा हो यो। हो, इजरायलले यसै गरेको छ। आज तिनीहरूले मूलको छोडिदिएका थिए, जो कि जीवनको जल थियो, यसलाई छोडेर आफैले आफ्ना लागि खाल्टाहरू खानेका थिए। अब आउनुहोस् अनुग्रहको बारेमा एकछिन कुरा गरौँ, खुदाको अनुग्रहको बारेमा। हामीले नियममाथि नियम पाएका छौँ, र यदि तपाईँ स्वाभाविक रूपले यसलाई नापतौल गर्नु भएन भने, मैले धार्मिक लट्ठी नाप्नको लागि पाएको छु, यदि तपाईँ यसलाई ठिक रीतिले नाप्नु भएन भने तपाईँले प्राप्त गर्नुभएको छ, तपाईँ आउन सक्नुहुन्न यस्तै अरू। तर खुदाले आफ्नो अनुग्रहले हामीलाई बचाउनु भएको छ, नाप्ने लट्ठीले गर्दा होइन, बुझ्नुभयो? तर खुदा अहिले अनुग्रहको कुरा गर्दै कसरी यसले आफ्नो स्थान लिन गइरहेको छ, उहाँबाट नै पिउनको लागि यही नाप्ने लट्ठीद्वारा। गनगन इजरायलीहरूले गणन गरे, हेर्नुहोस् उहाँले भन्नुभयो, म फेरि तिमीहरूलाई भेट्नेछु। वचनलाई ध्यानसँग हेर्नुहोस्, ध्यान दिनुहोस्। उहाँले तिनीहरूलाई मौका दिनुभएको थियो, फेरि एकपटक उनीहरूलाई भेट्नको लागि मौका थियो। गनगन गरिरहेका इजरायलीहरू लाल समुद्रमा उहाँलाई पछ्याउनको लागि आमन्त्रित थिए, उनीहरू मिश्रमा पानीद्वारा रोकिएका थिए, एक स्वतन्त्रता जनता हुनको लागि। तिनीहरू त दासहरू थिए, तिनीहरूलाई स्वतन्त्र जनता हुनको लागि निमन्त्रणा मिलेको थियो। उहाँमा मृत सागरबाट पार गरेर आउन, मृत सागरको मतलब लाल सागर, अर्थात त्यहाँबाट निस्केर आऊ, ताकि जंगलको सफरमा जानको लागि, तिनीहरूको बीचमा अलगाव ल्याउनको लागि। र नक्कल गर्नेहरूले नक्कल गर्ने कोसिस गरेका थिए बिना खतनाको अवस्थामा। ओहो त्यही थियो समस्याको कारण। उनीहरूमा हरेक नष्ट भएका थिए, ठिक त्यही नै अवस्था अथवा समुद्रमा नै फिरौन र उसको आर्मीद्वारा। तिनीहरूले मनुष्यतालाई एक अलौकिक तरिकाबाट हिँडेको देखेका थिए, एक अलौकिक शक्तिद्वारा तिनीहरू पछि आउन चाहेका थिए ताकि त्यस कार्यको नक्कल गर्नको लागि आशिषको भागीदारीको सहमतिमा नभइकन। र जब तिनीहरूले यो गरेका थिए तिनीहरू नष्ट भएका थिए। यो त एक शारीरिक तुलना थियो। एक मनुष्य त्यो गर्नको कोसिसमा, केही नक्कल गर्ने कोसिसमा, तब उसले एक शारीरिक तुलना एक वास्तविक क्रिस्टियनमा बनाउन लाग्यो। मेरा भारतीय भाइलाई यो कुरा थाहा छ, बम्बईको वरिपरि आएर मानिसलाई हेर्नुहोस्, ती हिन्दूहरू र यस्ता अरू कसरी तिनीहरूको रहन सहन छ, सिसामा हिँड्छन्, रागोमा हिँड्छन्, यो देखाउन कि तिनीहरू के गर्न सक्छन् भनी अरू यस्तै कुराहरू गर्छन्। त्यो त एक शारीरिक नक्कल हो। कोही मनुष्य यसपछि जंगलमा जान्छन् ताकि तिनीहरूको देवताको लागि बलिदान चढाउनको लागि। हामी सबै प्रकारको धार्मिक जीवन पाउँछौ, निखर, नक्कलीपन, एक अर्काले गरेको नक्कली कोसिस। यहाँ केवल एक मात्र उदाहरण छ जो तपाईँले मन पराउनुहुन्छ, त्यो हो येशु ख्रीष्ट, जो कि वचन हुनुहुन्थ्यो। र जब खुदाको वचन तपाईँमा आयो, यो त ठिक त्यही तरिकाबाट आयो, तर खुदाले तिनीहरूलाई ठिक प्रत्यय गरिएको देशमा डोर्याउनु भएको थियो। जसरी भए पनि उनीहरूले त्यो पाए पनि, हरेक ट्याङ्क, जब तिनीहरूले आफ्नो जंगलको यात्रालाई सुरु गरेका थिए, तिनीहरूको यात्राको बीचमा अब तिनीहरू अलग भइसकेका पछि तिनीहरूले पाए कि उनीहरूका पानीका ट्याङ्क सबै खाली पाए, तिनीहरूको बीचमा सबै सुक्खा थियो। र तपाईँ पनि त्यही कुरा पाउनुहुन्छ भाइ, जब तपाईँ यो यात्राको सुरु गर्नुहुन्छ, प्रत्येक गरेको जमिनमा जानको लागि तपाईँले ढोका बन्द भएको थाहा पाउनु भएन छ। जस्तो कि त्यो एक सानो प्रचारकले भनेको थियो, एक एङ्ग्लिकन थियो, जे पनि त्यो होस्, र पहिलो कुरा तपाईँलाई थाहा छ, उसले मण्डलीले उसलाई छोडिदियो। देख्नुभयो, चाहे जतिसुकै मात्रामा उसले पवित्र आत्मा पाएको किन नहोस्, यसरी उसको अन्त हुन गएको छ। र हामी र इजरायलले ठिक त्यही पाए। त्यस्ता उदाहरणहरू तिनीहरूको प्रतिज्ञा गरिएको भूमिमा जानको यात्राको क्रममा ती सबै पानीका ट्याङ्कहरू सबै सुक्खा थिए। हो, तिनीहरूको यात्रा त एक आज्ञाकारी प्रतिज्ञा गरिएको वचन अनुसारको थियो। तिनीहरूको यात्रा त ट्याङ्कीमा तिनीहरूले सुखा पाए। अब तिनीहरूले ट्याङ्क त पाए, ट्याङ्कहरूबाट तिनीहरूले केही अपेक्षा प्राप्त गरेनन् त्यो सबै यात्रामा। र यदि तपाईँ प्रभुको वचन अनुसार आज्ञाकारी भई यात्रा गर्नुहुन्छ भने र त्यो र यो गर्ने कोसिस गर्नुहुन्छ भने त्यहाँ तपाईँ पाउनुहुन्न कि ट्याङ्क सबै खाली खानी, यानि दुनियाँ रूपी ट्याङ्की तपाईँलाई सहायता गर्न सक्छ। यो सबै बेकार हो। तपाईँ एक व्यक्ति हुनुहुन्छ, खुदा उहाँ आफ्नो इच्छाको मार्गमा तपाईँलाई डोर्याउनुहुन्छ। तब हामी त्यही कुरा आज पनि प्राप्त गर्छौ, र सबै ट्याङ्कहरू सुक्खा भएका थिए। तर यो प्रतिज्ञाहरू त सधैँ सत्य हुन्छन्। खुदा आफ्ना मानिसहरूमा सत्य प्रतिज्ञा राख्नुहुन्छ। उहाँले उनीहरूका सबै प्रकारका जरुरत दिने प्रतिज्ञा गर्नुभएको छ, यसैले उहाँले गर्नु पनि भयो। त्यो खाली सुक्खा भएको ट्याङ्कको बीचमा केवल यसलाई सोच्नुहोस् त, इसरायलीहरूले दोष लगाए, त्यस मरुभूमिमा तिनीहरूको यात्रामा नै दोष लगाए। उहाँले आफ्नो दास सेवकलाई बोलाउनु भयो, एक अगमवक्ता मुसालाई एक तर्फबाट बाहिर र जीवित पानी रूपी मूललाई खोलिदिनु भएको थियो त्यही पिटिएको चट्टानबाट, ताकि उसमा विश्वास गर्ने सन्तान चाहिँको नाश नभएको होस्। यो दिनमा अनुग्रहको बारेमा बोल्दै मसँग बोल्दैछ। हामीहरू सबै अन्तर्गत छौ, जुन तरिकाद्वारा हामीले गरेका थियौं त्यही तरिकाद्वारा नै हामी जीवित छौ, हामीहरू सेवकाभित्र छौ। र खुदा यी दिनमा ठिक यसै आज बिहान हेर्नुहोस्, मेथोडिस्ट, बेप्टिस्ट, प्रेस्बिटेरियन, क्याथोलिक र अरू सबैले उहाँले यी सबैलाई मूल स्रोतलाई खोलिदिनु भएको छ। हिब्रू 13 यसलाई प्रमाणित गर्छ कि उहाँ त हिजो, आज र सधैँभरि एकै समानको हुनुहुन्छ। यसैले यसलाई सत्य बनाउँछ यहुन्ना 3:16, खुदाले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौता पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास राख्छ त्यो नाश नहोस् तर सर्वदाको जीवन पाओस्। र यो त दोहोरो कारणद्वारा यसलाई उठाइएको छ, किनकि मानिसहरूले गनगनाएका थिए र पाप गरेका थिए, र तिनीहरू सर्पद्वारा टोकिएका थिए, र तिनीहरू मरिरहेका थिए, अनि तिनीहरूको पापको माफीको लागि र तिनीहरूको चंगाईको लागि जो बिमारी थिए। र यही ठिक आज पनि हाम्रो लागि यो मूल स्रोत खोलिएको छ, हाम्रो उद्धारको लागि र हाम्रो चंगाईको लागि, शारीरिक चंगाईको लागि, किनकि उहाँ त हिजो, आज र सधैँ एकै समान हुनुहुन्छ। र जब यो चट्टान कुटिएको थियो, प्रतिज्ञा गरिएको वचन खुदाको त्यो आज्ञालाई, त्यहाँ शुद्ध र ताजा पानी दिइएको थियो, न कि कोही थुनिएको होइन, प्रदूषित भएको होइन, तर खुदाको आफ्नै उपस्थिति थियो, शुद्ध पानी, र यसले सबैलाई बचाएको थियो। अब हामीलाई थाहा छ कि यही सत्य हो, किनकि हामीले यसलाई एक छायाको रूपमा पुरानो करारमा पढेका छौ। अब तपाईँले यसलाई धकेल्नु पर्दैन, खिच्नु पर्दैन, जोडेर तालिममा गएर कसरी यसलाई सिक्नु पर्यो यसको लागि होइन। तिनीहरूले भन्नेछन् कि कसरी यसमा प्रयोगमा आउने, देख्नुभयो, ओहो ठिकै छ, तपाईँले यदि तपाईँले पवित्र आत्मालाई प्राप्त गर्नुभएको हुँदो हो त हामी यसलाई विश्वास गरेर थियौं, तर यसैले तपाईँले यसलाई यस्तै तरिकाबाट गर्नुहुन्छ। तर तपाईँले बुझ्नुभयो, त्यहाँ यसको नियन्त्रणै छैन। तपाईँ पवित्र आत्मालाई यसमा प्रयोग गर्न सक्नुहुन्न। पवित्र आत्माले तपाईँलाई कायममा ल्याउनुहुन्छ, बुझ्नुभयो? हेर्नुहोस्, तपाईँ यो गर्न सक्नुहुन्न। तपाईँ पवित्र आत्मालाई कायममा ल्याउन सक्नुहुन्न। पवित्र आत्माले तपाईँलाई प्राप्त गरेको छ एक वरदान, जो तपाईँको लागि केही होइन, प्राप्तिको लागि, जस्तो कि चक्कु र तिखो सिसा कलमलाई हेर्नुहोस्। यसले त खुदाप्रति तपाईँलाई मोडिदिन्छ र तपाईँको आफ्नो मार्गबाट हटाएर यसैले पवित्र आत्माले तपाईँलाई प्रयोगमा ल्याउन सक्छ। ध्यान दिनुहोस्, तिनीहरूलाई कहिले पनि धकेल्नु र खिच्नु परेन, कहिले सोध्नु पर्ने आवश्यकता परेन, अब यो पानीलाई हामी कसरी प्रयोगमा ल्याउने, किनभने तिनीहरूलाई ज्ञान थियो कि कसरी यसलाई प्रयोगमा ल्याउने भनी। तिनीहरू तिर्खाएका थिए, उनीहरूलाई थाहा थियो कि यसलाई कसरी काममा ल्याउने भनी। र यसैले पुरुष र स्त्रीले के कसरी, यसमा केही मतलब छैन कि तिनीहरू कुन संघ संस्था वा रिवाजलाई विश्वास गर्छन्। यदि तिनीहरू खुदाप्रति प्यासा छन् भने उसलाई सेमिनारी तालिमको पछि दौड्ने आवश्यकता पर्दैन, जस्तो यो एङ्ग्लिकन भाइले गरेका थिए अथवा यो ब्रिटिस भाइले गरेका थिए। गएको रातमा पछि गएर अनि कसरी हुने भनी सल्लाह लिन एङ्ग्लिकन मण्डलीमा गएर, जो उसले महान वरदानलाई प्राप्त गरेको थियो, कसरी यसलाई उपयोगमा ल्याउने, अन्य भाषामा कुरा गर्ने र कसरी यसले गर्नुपर्ने, तिनीहरूले त यसलाई धकेलेर बाहिर निकाल्नेछन्, सुरु नै यस्तो गर्नेछन्। बुझ्नुभयो? जो तिर्खाउँछ खुदा उसमाथि भर्नुहुन्छ। यही सबै यसरी हुन्छ, यो त तिर्खाउनुमा भर पर्छ र तब उहाँले केवल भरिदिनुहुन्छ तिर्खा मेटाउने। तपाईँमा यसको केही नियन्त्रण छैन। कसैले भन्दा यसको लागि के कसो गर्ने होला भने, खुदा हरेक व्यक्तिलाई काममा ल्याउनुहुन्छ। उहाँ आफ्नो मार्गमा हरेकलाई ल्याउनुहुन्छ। तपाईँ एक व्यक्ति हो, तपाईँ स्वयं तपाईँको खुदाको एक अंग हो। तपाईँको स्थान अरू कोही पनि लिन सक्दैन र यो स्थान कसैले पनि लिन सक्दैन। र अब यसो भन्ला कि म यो त्यो गर्न जाँदैछु अथवा मैले त्यससँग त्यो गर्नेछु, यसो होइन महोदय। खुदा आफ्नै तरिका अनुसार उसलाई काममा ल्याउनुहुन्छ। जब तपाईँलाई प्यास लाग्छ, तपाईँलाई थाहा हुन्छ कि कसरी कति पिउने भनी। र यदि आज बिहान तपाईँ तिर्खाउनु भएको छ भने उहाँद्वारा पिउनुहोस्। यही हो सबै तपाईँ जो गर्न सक्नुहुन्छ। खुदा तिनीहरूको तिर्खालाई मेटाउनुहुन्छ। तिर्खाएको बच्चा उहाँमा गई भरपूरीसँग पिउन सक्छ। र खुदाले हरेकको लागि एक मार्गको बन्दोबस्त गर्नुभएको छ। आज बिहान हरेक पुरुष र स्त्रीको लागि जो भोकाएको र तिर्खाएको छ, वास्तवमा यहाँ मानिसहरू बसिरहेका छन् जो कहिल्यै बचेका छैनन्। यहाँ यस्ता मानिसहरू पनि छन् जो किनारामा छन्, जो कहिल्यै बच्न गइरहेका छन्। यहाँ यस्ता मानिसहरू छन् केवल मण्डलीका सदस्यहरू यहाँ बसेका छन्। तपाईँ ठिक यही गर्दै हुनुहुन्छ, तर तपाईँ एक ट्याङ्कबाट पिउँदै हुनुहुन्छ। तिनीहरूले तपाईँलाई कहिल्यै साँचो कुरा भन्ने छैनन्। आउनको लागि केवल एउटा कुरा छ, यो हो खुदाको प्रतिज्ञालाई समात्नु र यो पानीको मूल अर्थात् फोबरामा आउनु हो। तब उसको तिर्खा मेटिनेछ। जो कोही यस मूलबाट पिउँछ त्यो कहिले तिर्खाउने छैन। याद राख्नुहोस्, अब कसरी उसको छुटकारा? उहाँको आफ्नैहरू जसले यस पानीलाई प्राप्त गरेको छ, अनुग्रहको द्वारा र प्रणालीद्वारा होइन, न त रिवाजद्वारा, जो शिक्षाको प्रणालीबाट होइन, उहाँको वचन उसमा प्रकटीकरण भएको छ, एक जीवनलाई दिनेवाला स्रोत। कतिजना थाहा छ कि जो जीवन तपाईँले पाउनुभयो, तब कुन वचनलाई तपाईँले पाउनुभयो र उहाँको पानी जो तपाईँले पाउनुभयो, तब के तपाईँले त्यो जीवन पाउनुभयो? आउनुहोस् यसलाई हेर्नुहोस्। ठिक छ, एक क्षणको लागि अर्को उदाहरणलाई अथवा दोस्रो कुरालाई हेरौँ र म तब त्यसलाई समाप्त गर्न चाहन्छु। मसँग यो बटन छ कहीँ न कहीँ, तर ध्यान दिनुहोस्, म त लगातार कुरा गरिरहन्छु, तर मेरो मतलब यो होइन कि। हेर्नुहोस्, आउनुहोस् यसलाई उदाहरणको रूपबाट हेरौँ। केवल एक जोडी मानिस हामी याकुबको कुवाको मनुष्यले बनाएको थियो, यसको बारेमा हेरौँ। त्यहाँ त स्त्री बसेकी थिए, उसको बारेमा सबै स्त्रीलाई थाहा छ। यो कुवामा जहाँ पानी भर्न थियो आउँथे। र एक अलग कुरा के पाए त, त्यहाँ एक पुरुष जवान बसिरहेको थियो, एक यहुदी, र ऊ स्त्री त सामरी थिए। यो त साइकर नगर थियो। र हामी यस मनुष्यको बारेमा थाहा पाउँछौ कि एक यहुदी एक असाधारण तरिकाको कुराकानी त्यस स्त्रीसँग यसो भन्दै कि मलाई पानी पिउन ल्याऊ। उसले अब भनी, हामी छुवाछुतमा विश्वास गर्छौ, यो उचित छैन कि मसँगबाट तपाईँ पानी पिउन माग्नेको लागि। तपाईँ त एक यहुदी भएको नाताले र म चाहिँ सामरी भएकोले जातभातको फरक छ। उहाँले भन्नुभयो, तर यदि तिमीले म को हुँ जो तिमीसँग कुरा गरिरहेको छु चिनेको भए तिमी मसँग पानी माग्ने थियौ र म तिमीलाई पिउनको लागि पानी दिने थिए र तिमीसँग यस कुवामा बारम्बार आइरहनु पर्ने थिएन, तर मैले दिएको पानीले तिमी जीवनमा उमडिरहन्छ। ध्यान दिनुहोस्, जब उसले यो सत्य हो भनी प्रमाणित रूपमा थाहा पाई, अब पहिला त के यसो केही व्यक्तिले भनेको थियो त, तर उसले भनी तपाईँ हुनुहुन्छ यरुसलममा उपासना गर्ने भनी र हामी यस पहाडमा उपासना गर्ने। उहाँले भन्नुभयो, यहुदीको लागि उद्धार छ, हामीलाई थाहा छ, हामीले जे विश्वास गरेका छौँ, तर यो भन्दै कि मलाई एउटा कुरा भन्न देऊ, यो वचन भन्दै यसो भन्दै, न त यस पहाडमा अर्थात यरुसलममा समय आउँदैछ मनुष्य खुदालाई आत्मा र सच्चाईमा उपासना गर्नेछन्। यही नै पितालाई मन पर्छ। उहाँले भन्नुभयो, जाऊ र आफ्नो पतिलाई बोलाएर ल्याऊ। हेर्नुहोस्, यहाँ छ प्रमाण, यहाँ देखिन्छ उसको लागि मूल पिउनको लागि। भन्नुभयो, जाऊ र आफ्नो पतिलाई बोलाएर आऊ। उसले भने, मसँग कोही पनि पति छैन। उहाँले भन्नुभयो, सत्य हो। बुझ्नुभयो त यहाँ त यस्तो देखिन्छ कि सिधा प्रतिरोध जस्तो जो उहाँले उसँग भनिरहनु भएको छ र भन्नुभयो जाऊ र आफ्नो पतिलाई बोलाएर ल्याऊ उसले भने मसँग कोही पति छैन भन्नुभयो स्त्री तिमीले ठिकै भन्यौ भन्दै किनकि तिमीले पाँच पति गरिसकेछौ र जो अहिले तिमीसँग छ त्यो पनि तिम्रो होइन ध्यान दिनुहोस् त्यस स्त्रीलाई कति फरक थियो त ती दिनका पुजारी र उहाँमा त्यस समयको पुजारी ठिक त्यही घटनालाई देखेको थियो र भन्यो यो त दुष्ट हो एक धोखाधडी अथवा एक बालजबुल बुझ्नुभयो तिनीहरूले उहाँलाई बुझ्नमा चुकेका थिए वचनलाई जो कि प्रतिज्ञाको रूपमा थियो तर त्यो बिचारी स्त्री अरू पुजारीले भन्दा ज्यादा वचनलाई बुझेकी थिए उसले भने महोदय मलाई आभास भएको छ कि तपाईँ अगमवक्ता हुनुहुन्छ हामीमा यो मलाकीदेखि यता 400 वर्ष भयो कोही अगमवक्ता थिएन तर आज यस्तो लाग्दैछ कि तपाईँ अगमवक्ता हुनुहुन्छ जस्तो तर भने हामी एक अगमवक्ताको पर्खाइमा छौँ जो आउनेवाला हुनुहुन्छ एक ख्रिस्ट र जब ख्रिस्ट आउनुहुन्छ यही गर्नुहुनेछ जो तपाईँले गर्नुभएको छ येशूले भन्नुभयो म नै हुँ त्यो आमेन के तपाईँले ध्यान दिनुभयो उसले आफ्नो घैँटो याकुबको कुवामा नै छोडी र तल दौडदी नगरमा गई पुरा उस सुत कुवाले भरिएको उसले पूर्णरूपले सिद्ध रूपले प्रकटीकरणलाई देखेकी थिए र उहाँ नै जीवनको फब्बरा हुनुहुन्थ्यो भन्ने मलाई उसको बारेमा परिचित दिन दिनुहोस् उसले त्यसलाई छोडिदिए जब उसले वचनलाई प्रमाणित रूपमा जीवनमा आएको देखेकी थिए तब उसले त्यो पुरानो छोडिदिएकी थिए र उसले त्यही चट्टानलाई खोजी प्राप्त गरेकी थिए जो कि जंगलमा कुटी पिटिएको थियो तब उसले त्यहाँ प्रमाणित गरी प्राप्त गरेकी थिए कि चट्टान त्यही हो भने म यो भन्न चाहन्छु कि त्यही ठिक उही खुदा जो बितेका दिनमा हुनुहुन्थ्यो जो कि हामी खुब बोल्छौ उहाँको बारेमा त्यही खुदा आज यहाँ उपस्थित हुनुहुन्छ केही शास्त्रीय ज्ञान भएकोले होइन तर व्यक्तिगत ज्ञानले जो उहाँले दर्शाउनु भएको कारणले उहाँले यी अन्तका दिनहरूमा उल्लु भएको छ पवित्र आत्मा उहाँको मण्डलीमाथि उहाँ चाहिँ म थिएँ होइन उहाँ अझैसम्म म हुँ हुनुहुन्छ वर्तमान काल हमेसा वर्तमानमा हुनुहुन्छ तब त खाल्टाका स्वाद स्वभाव बदलिन्छन् र यसरी नै सबै मनुष्यले गर्ने गर्छन् जो खुदाको शक्तिको सामु झुक्छन् पवित्र आत्माको बप्तिस्माको द्वारा संघीय धर्मशास्त्रको प्रणालीले तिनीहरूको स्वभावलाई बिर्सिन्छन् अब तपाईँ दूषित भागुता भएको चाहनुहुन्न र छिपकलीहरू न्याउसुलीहरू र किराहरू यस्तै अब तपाईँ एक मुहानबाट पानी पिउँदै हुनुहुन्छ एक ताजा मुहानबाट खुदाको शुद्ध वचनद्वारा हर समय ताजा तपाईँको प्राणको लागि ठिक आज यसै रीतिद्वारा जब वचनको सच्चाई प्रमाणित रूपमा आएको छ चाख्नुहोस् र हेर्नुहोस् यदि यो ठिक छ या छैन जबकि खाल्टाहरू ठिकद्वारा नै सञ्चालित भए पनि सही समयमा सेवाको तर तपाईँ हेर्नुहोस् पानीको फब्बारा रूपले जीवन त यहाँ छ अब याकुबको कुवामा जीवन छैन आत्मिक जीवनको प्यास मेटाउनको लागि तिनीहरूले के सोचेका थिए यदि तिनीहरूले त्यस कुवाबाट पिएका हुन्थे भने किन यो सबै कुरा ठिक थियो तर अब जीवनको स्रोत स्वयं यस याकुबको कुवामा बसिरहनु भएको थियो अब हामीलाई प्रणाली चाहिँदैन र जो संस्था हामीसँग छन् हामी अन्त समयमा रहेका छौ र खुदाले प्रत्यय गर्नुभएको थियो यो अन्तको दिनको लागि जुन कुरा हुन जानेछन् यो उहाँले गर्नुहुनेछ र हामीले यो पूरा भएको देखेका छौँ वचनमा भएर हामी महान सेनाको व्यक्तिलाई हामीले सुनेका छौँ उभिएर अनि जाडोमा काँप्दै र यसो भन्दै तिनीहरूमा केही अब घटना घट्न गइरहेको छ हामी पवित्र आत्माले सचेत गराएको महसुस गरिरहेका छौँ कि केही कुरा अब घटनाको रूपमा घट्दैछ हामी देख्छौ कि सबै कुरा सही प्रकारले चलिरहेको छ तब त त्यस प्रणालीलाई छोड्नुहोस् र त्यस मूल स्रोतमा फर्किआउनुहोस् हो महोदय सेवा गर्नको कारण तर अब त त्यस स्त्रीले मुखामुख मूल स्रोतसँग स्वयं भेट गरेकी थिए यहुन्ना 7:37-38 यसुले भन्नुभयो झोपडी पर्वको अन्तको दिनमा उहाँले के भन्नुभयो यदि कोही मनुष्य तिर्खाएको छ भने म कहाँ आओस् र मबाट पियोस् वचनले यसो भनेको छ जीवनको स्रोता मूल भएर उसबाट निस्कनेछ नदीको रूपमा यदि कोही प्यासा छ भने आओस् मबाट पियोस् यहाँ जीवित पानीको मुहान छ जसलाई आज मानिसहरूले तिरस्कार गरेका छन् म सिद्धान्तको लागि तिनीहरूको जीवन पानीको मूललाई त्यागेका छन् म तपाईँहरूको बीचमा उहाँको परिचय गराउँछु हो यही भन्दै म यसलाई समाप्त गर्न जाँदैछु उहाँ मेरो लागि जसले मरुभूमिमा हाजाको जीवनलाई बचाउनु भयो र उसको बच्चालाई बचाउनु भयो जबकि मरुभूमिमा तिनीहरू मरिरहेका थिए म विश्वास गर्छु कि उहाँ नै चट्टान हुनुहुन्छ यसैया 32 लेखिएको छ सुक्खा जमिनमा उहाँ चट्टान हुनुहुन्छ तुफानको समयमा उहाँ लुक्नेको स्थान हुनुहुन्छ जकरिया 13 उहाँ एक मूल हुनुहुन्थ्यो जो दाउदको सन्तानको लागि खोलिएको अपराधको लागि म विश्वास गर्छु त्यही हो के तपाईँ यसलाई विश्वास गर्नुहुन्न र भजन संग्रहमा 36:9 उहाँ दाउदको लागि जीवनको मूल स्रोत हुनुभयो उहाँ दाउदको लागि निर्मल पानी हुनुभयो र हरियो खर्क हुनुभयो उहाँ त झरनाको नालाको पानी हुनुभयो दाउदको लागि उत्पत्ति 17 उहाँ अब्राहमको लागि पिउने दुध हुनुभयो एल सदाई तर जब उसकी पत्नी उबाट टाढा भई त्यस बेला खुदाले भन्नुभयो 100 सालको बुढो मनुष्य कसरी यो कुरा हुन सक्छ र म त बुढो छु मेरी पत्नी बुढी छ कसरी यो कुरा हुन सक्छ र उहाँले भन्नुभयो म एल सदाई हुँ। अब एलको मतलब हो केवल एक र सदाईको मतलब हो स्तनवाला र सदाई चाहिँ बहुवचन हो जसको मतलब हो म स्तनवाला खुदा हुँ। जसरी एक बालक बिमारी अवस्थामा चिन्ता प्रकट गर्छ र यसको ताकत जब जान्छ उसबाट आमाको काखमा सुतेर दूध पिएर फेरि सामर्थ्य प्राप्त गर्छ हो त्यसै गरी यति मात्र होइन जब उसले स्तनपान गर्छ अब उसले चिन्ता प्रकट गर्दैन आमाको छातीमा ऊ सन्तुष्टि प्राप्त गर्छ जबसम्म उसबाट सामर्थ्य प्राप्त गर्छ र कोही व्यक्तिले खुदाको प्रतिज्ञालाई आफ्नो हृदयमा राख्न चाहेको छ भने यो तपाईँको लागि नै हो र तपाईँको सन्तानको लागि हो र ती टाढा रहेकाहरूलाई पनि हो जे जति खुदाले बोलाउनु भएको छ ती सबैको लागि हो विश्वासीको लागि कविता म कविले लेखेका धेरै जसो गीतलाई हामीको मध्यमा पाउँछु यी मध्ये तिनीहरूको एउटा गीत यहाँ छ तल एक समय उसले यहाँ मूल छ रगतले भरिएको इमानुएलको नसाबाट बगेको जब पापीहरू त्यहाँ गोता लगाउँछन् आफ्ना सबै दोषहरू मेटिएको पाउँछन् त्यो मरिरहेको चोरले हेर्नलाई चुक्यो त्यस समय वा दिनको पानीको मूललाई सायद म त्यहाँ थिएँ जबकि ऊ एक पर्दामा थियो मेरा सबै पापलाई धोएर पखाली दिनुभयो र जहिलेदेखि विश्वासमा मैले झरना नदीलाई देखेको थिएँ तपाईँको घायल घाउबाट मैले सहायता पाएको छु छुटकाराको प्रेम मेरो अब उद्देश्य भएको छ र जबसम्म म मरिजाने छैन मेरो लागि उहाँ त मेरो लागि अलग गरिदिने वचन रूप पानी हुनुहुन्छ यसले तपाईँलाई हरेक त्यो चिजबाट अलग राख्नेछ जो वचनको विरोधमा आउनेछ यो त्यही मूल पानी हो जहाँ मैले विश्वास राखेको छु हो महोदय यही हो जसले मलाई मानव निर्मित खाल्टाहरूबाट टाढा राखी जीवनको जल दिन्छ ओहो मित्र म त केवल तपाईँ त यसमा बढ्दै बढ्दै अगाडि जानुहोस् जो उहाँमा भएका कुराहरूमा हामी त हामीमा हुनुहुन्छ उहाँ त हामीमा हुनुहुन्छ उहाँ त अल्फा ओमेगा हुनुहुन्छ उहाँ त सुरु र अन्त हुनुहुन्छ उहाँ त जो हुनुहुन्थ्यो जो हुनुहुन्छ र जो आउनु हुनुहुनेछ हो उहाँ त दाउदको मूल र शाखा दुवै हुनुहुन्छ उहाँ त बिहानको तारा र मेरो सबैमा सबै कुरा उहाँ नै हुनुहुन्छ र भाइ बहिनी यदि यो तपाईँसँग छैन भने केवल उहाँद्वारा पिउनुहोस् जो कि मानव निर्मित यी साना ट्याङ्कबाट होइन तपाईँको सम्पूर्ण जीवन किन आजै बिहान यस ट्याङ्कलाई छोडेर त्यस पानीको मूल तर्फ फर्कनुहोस् आउनुहोस् आफ्नो शिरलाई निहुराउँ केही समयको लागि आउनुहोस् आफ्नो शिरलाई निहुराउँ केही समयको लागि केही समयको लागि आफ्नो शिर निहुराउँ मेरो विचारमा वेदीमा बोलाउने कति हुनुहुन्छ अहिले म सबैतिरबाट भयभीत छु मैले तपाईँलाई लामो समयसम्म राखेँ मेरो सन्देशले मलाई चोट पुर्याएर टुक्रा पारेको छ तर म विश्वास गर्छु पवित्र आत्माले तपाईँलाई बुझाइदिनु भएको होस् जो मेरो मतलब थियो हेर्नुहोस् यी दिनमा अरू यस्तो केही महत्वपूर्ण कुरा अरू छैन तब खुदामा आउनुहोस् यसै समय बुझ्नुभयो हाम्रो बेलुकीको खानाहरू पनि जो पनि यहाँ छ केही पनि किन नहोस् प्रभु यही हुनुहुन्छ अब मैले यसलाई जीवनमा एकपल्ट मात्रै सुनेको थिएँ त्यो समय आजदेखिसम्म
all of you here that wants to drink from that just stand up just a minute just
aile kasari tapaiharu sabai yaha hununcha kati jana haina tapaiharu sabai jo yaha hununcha sabai le waha bata piuna chahanuuncha keval ek chhin ko lagi uthnus keval prarthana ko lagi prabhu le tapai lai aashish dinu hunecha prabhu jehovah le tapai lai aashish dinu hunecha अब कतिजना यहाँ हुनुहुन्छ जो कि उहाँको उपस्थितिमा उभिनु भएको छ के अहिले यो भन्नुहोस् उठाइएका हातहरूसँग यसरी भन्नुहोस् खुदा मलाई चलाउनुहोस् मलाई भर्नुहोस् मलाई यसै पानीको मूलबाट पिउन दिनुहोस् र म जे सही छु त्यो भन्दा अरू गर्न सक्दिन तर म चाहन्छु कि तपाईँ मलाई माफ गरिदिनुहोस् यसको लागि म चाहन्छु कि मेरा पापहरू मबाट धोएर टाढा गएका हुन् म मलाई यसै दिनदेखि केवल केवल मात्र हेर्नुहोस् मेरो
Is a fountain.
यहाँ एक पानीको मूल छ जसमा रगतले भरिएको छ इमानुएलको नसाबाट बगिरहेको छ र पापीहरू यहाँ आएर गोता लगाउँछन् आफ्ना सबै अपराधहरूलाई भगाउँछन् आफ्ना सबै अपराधहरूलाई भगाउँछन् आफ्ना सबै अपराधहरूलाई भगाउँछन् र पापी आउँछन् र गोता लगाउँछन् यस बहावमा आफ्ना सबै अपराधहरूलाई भगाउँछन् हटाउँछन्। अहिले यही तपाईँ जो क्रिस्चियन विश्वासी हुनुहुन्छ, तपाईँ ख्रिस्टलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा स्वीकार गर्नुहोस्। तर जो अहिलेसम्म तपाईँले अब यही तपाईँसँग यो पानीको मूल छैन भने केवल एक मात्रलाई म चिन्छु, यो यही पानीको मूल हो जो इमानुएलको नसाबाट बगिरहेको छ। अब र यदि तपाईँहरू मध्ये धेरैजनाले यो त केवल यस्तै खालको कुरा हो जसरी मैले त्यो सानो उकाबलाई त्यो मैदानमा कुखुरीको बच्चासँग घुमिरहेको थियो भनेको थिएँ र उसलाई ती बच्चाहरूको बारेमा केही थाहा थिएन, तर बच्चाहरू तर उसलाई थाहा थियो कि तिनीहरूमा र ममा केही त फरक छ। र त उसका आमा शिकारको लागि आई र उसले माथिबाट चिल्लाई, यो त उकाबको बुलाड थियो। बुझ्नुभयो? उसको त उकाब नै हुनु थियो सुरुदेखि नै, अथवा यदि त्यो उकाब नभएको भए कहिले पनि त्यो आवाजलाई चिन्दैन थियो होला। बुझ्नुभयो? उसले यही त केही न केही हुनै पर्छ, अङ्कुरित भएको थियो, अथवा यसले कहिले पनि जीवन उत्पन्न गर्दैन। र यदि बिउ जो खुदाको वचन हो जो तपाईँ भित्र छ भने पवित्र आत्मा यहाँ हुनुहुन्छ अहिले, ताकि त्यो बिउलाई अङ्कुरित पार्न र तपाईँहरूको बीचमा वास्तविक खाँचो ठहराउनको लागि तपाईँ भित्रको बिउलाई अङ्कुरित पार्दै हुनुहुन्छ। कसरी यहाँ जसले पवित्र आत्माको बप्तिस्मा प्राप्त गर्नुभएको छैन कि तपाईँहरू हातलाई उठाउनुहुन्छ सबैतिरबाट चारैतिरबाट केवल साँचो र नम्रता भएर? यदि तपाईँले पवित्र आत्मा प्राप्त गर्नुभएको छैन भने र के तपाईँ आफ्नो हातलाई उठाउनुहुन्छ? जहाँ कहीँ तपाईँ हुनुहुन्छ केवल आफ्नो हातलाई माथि उठाउनुहोस्। अबको क्षणमा अब म चाहन्छु तपाईँहरू उठ्नुहोस् अनि एक आपसमा हेर्नुहोस्। म चाहन्छु कि एक आपसमा हात राख्नुहोस्। म विश्वास गर्छु कि पवित्र आत्मा यहाँ हरेकमा उत्री आउनुहुनेछ जसलाई खाँचो छ। अब के सोच्नुहुन्न र त्यहाँ बाहिर भान्साघरमा खाना छ भनेर? केवल यस खानालाई तपाईँ सोच्नुहोस्, यो एक प्रकारको हो, यसमा जीवन छ। देख्नुभयो? यही जीवन हो। अब ठिक दाहिनेतिर फर्कनुहोस्, एक आपसमा एक अर्कोमा हात राख्नुहोस् र तिनीहरूले तिनका हात तिनीहरू माथि राखे हुन्छ। अब म चाहन्छु कि जसमाथि तपाईँले आफ्नो हात राख्नुभएको उसलाई प्रार्थना गर्नुहोस्। अब बाहिर जाने कुरालाई नसोच्नुहोस्, केही हुँदैन भने नसोच्नुहोस्, केवल अहिले यही सोच्नुहोस् कि पवित्र आत्मा यही हुनुहुन्छ ताकि हरेक व्यक्तिलाई भर्नको लागि। आफ्नो हृदयलाई खोल्नुहोस्, सबै प्रकारका खाल्टोको पानीलाई रोक्नुहोस् र बाहिर फाल्नुहोस् र भन्नुहोस्, हे जीवनको पानीको मूल मलाई भर्नुहोस्। प्रभु येशु जो कहिल्यै नसकिने पानीको मूल स्रोत, प्रभु म प्रार्थना गर्छु तपाईँ यहाँका सबैलाई भरिदिनुहोस्, पवित्र आत्माले यहाँ भरिएको होस्। मेरो प्रार्थना छ प्रभु हामीमा भएका सबै भुल्न चाहन्छौ प्रभु, ताकि पवित्र आत्मा हामीहरूको बीचमा सामर्थ्यले ओर्ली आउनु भएको होस्। यही सबै बेला र हामीलाई जीवनको जल दिनुहोस्, सबैलाई स्वतन्त्र रूपमा दिनुहोस् प्रभु, बक्सनुहोस् प्रभु यसलाई। हो प्रभु, जबकि लगातार प्रार्थना र गीत हुँदैछ, हामी एक आपसमा मिल्दैछौ प्रभु, तपाईँको उपस्थितिलाई जान्दै तपाईँको अलौकिक उपस्थितिमा हामी मूल पानीको स्रोतमा आउन चाहन्छौ। हामी यसलाई वास्तवमा चाहन्छौ, वास्तविक पवित्र आत्माको बप्तिस्माद्वारा। प्रभु यी मानिसहरू यसको लागि प्रार्थना गरिरहेका छन्, यसै क्षणमा प्रभु तपाईँको करुणामा भई भरिदिनुहोस् प्रभु, यसलाई बक्सनुहोस्। हो प्रभु, तपाईँका बच्चाहरूको प्रार्थनालाई सुन्नुहोस् प्रभु। तपाईँ उनीहरूमा आइदिनुहोस्, तपाईँको शक्तिलाई दिनुहोस् र पवित्र आत्मा यिनीहरूमा आई भरिदिनुहोस्, यसलाई बक्सिनुहोस् प्रभु। हो प्रभु, यो तरो ताजगीको लागि हामी आभारी छौ, स्वर्गीय महान खुदाको उपस्थितिको लागि हाम्रो मध्यमा उभिनु भएको छ। ठिक यसै मध्याहको समयमा प्रभु खुवाउनुहोस् हामीलाई, प्रभु हामी तपाईँको टेबलबाट खाना खान चाहन्छौ, खुवाउनुहोस् प्रभु हामीलाई। यसै घडीमा हाम्रो जीवनमा पवित्र आत्माद्वारा खुवाउनुहोस्, प्रचारद्वारा भोकाएका हाम्रा प्राणहरूलाई, जसरी तपाईँले गीतको अनुवादमा भन्नुभएको थियो, प्रचार गरिएको भूमिमा तपाईँ आफ्नो आत्मालाई खन्याउनुहोस् प्रभु। यसै भएको होस् प्रभु, तपाईँको वचन तपाईँकै बच्चाहरूमाथि प्रकट रूपमा देखाउनुहोस् प्रभु, उनीहरूका हृदयभित्र सुक्खापनलाई पानीले भर्नुहोस्, प्रचारिएको भूमिमा पानी दिनुहोस्। अनन्त खुदा, तपाईँको सेवकको प्रार्थनालाई सुन्नुहोस् र हामीलाई आशिषित पार्नुहोस्। आमेन। ओ, म कति प्रेम गर्छु येशूलाई। केवल अब उहाँको प्रशंसा गर्नुहोस्, पवित्र आत्मा यही हुनुहुन्छ, खोज्नुहोस्। यदि तपाईँले प्राप्त गर्नु भएन भने यो त तपाईँको गल्ती हो। म कति प्रेम गर्छु येशूलाई, बाँकी सबैभन्दा मेरो तपाईँ नै प्यारो हुनुहुन्छ। प्यारो येशू, किनकि उहाँले मलाई पहिलो प्रेम गर्नुभयो। ओ, म कति प्रेम, प्रभुको तारीफ भएको होस्। ओ, म कति प्रेम, के हुन्छ उहाँ यसै घडी आउनुभयो भने? हो म कति प्रेम गर्छु येशूलाई किनकि उहाँले मलाई पहिलो प्रेम गर्नुभयो म उहाँलाई कहिले त्याग्दिन म कहिले उहाँलाई त्याग्ने छैन म कहिले उहाँलाई त्याग्ने छैन किनकि उहाँले मलाई पहिलो प्रेम गर्नुभयो अद्भुत अद्भुत येशु मेरो लागि एक निर्णायक शान्तिको राजकुमार महान खुदा उहाँ हुनुहुन्छ ओ मलाई बचाउने सबै पापबाट मलाई टाढा राख्नुहुने र शरमबाट टाढा राख्नुहुने अद्भुत मेरो छुटकारा दिनेवाला उहाँको प्रशंसा होस् आउनुहोस् उहाँलाई अब गाउँ अद्भुत अद्भुत येशु मेरो लागि एक निर्णायक शान्तिको राजकुमार महान खुदा उहाँ हुनुहुन्छ ओ मलाई बचाउने सबै पापबाट मलाई टाढा राख्नुहुने र शरमबाट टाढा राख्नुहुने अद्भुत मेरो छुटकारा दिनेवाला उहाँको नामको प्रशंसा होस् सबै यसलाई महसुस गरी आमेन भन्नुहोस् हो हालेलुया म कोही जन आइरहेको देखिरहेको छु अहिले पवित्र आत्माको साथमा एक समय म हराएको थिएँ अब म प्रभु पाइएको छु दोषारोपणबाट स्वतन्त्र भए येशूले मलाई छुटकारा दिनुभयो र सम्पूर्ण उद्धार दिनुभयो मलाई बचाउनुभयो सबै पापहरू र शरमबाट मलाई टाढा राख्नुभयो अद्भुत उहाँ मेरो छुटकारा दिनेवाला उहाँको तारिफ होस् आउनुहोस् अब हामी हाम्रा हातलाई उचालौं र वास्तवमा प्रशंसा गरौं ओ अद्भुत अद्भुत येशू मेरो लागि एक निर्णायक शान्तिको राजकुमार महान खुदा उहाँ हुनुहुन्छ ओ मलाई बचाउने सबै पापबाट शरमबाट मलाई टाढा राख्ने अद्भुत मेरो छुटकारा दिनेवाला उहाँको नामको प्रशंसा होस् के तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ हो अद्भुत धन्य होस् त्यो रगतले भरिएको त्यो मूल स्रोतलाई जहाँ मनुष्यका पाप र डरहरू छुट्छन् सबै दोषारोपणहरू केवल उहाँमा स्वतन्त्र हुन्छौ हालेलुया हो मेरो यो त वास्तवमा अद्भुत छ अब जब हामी यसलाई फेरि गाउनेछौ आउनुहोस् सबैले चाहे मेथोडिस्ट चाहे बेप्टिस्ट चाहे क्याथोलिक चाहे प्रेस्बिटेरियन हो जो कोही हो जबकि हामी यसलाई गाउनेछौ अद्भुत येशू मेरो लागि आउनुहोस् उहाँतर्फ फर्काउँ र एक आपसमा हात मिलाऊ र सँगै गाउँ तपाईँ जान्नुहोस् मलाई यो मन पर्छ आउनुहोस् सबै मिलेर गीत गाउँ अब हामी यसै गरौं
Oh, wonderful. Jesus, Jesus, Jesus. Right on. I just got word. And maybe we ought to pray for him.
अद्भुत येशु हुनुहुन्छ के यो सही हो ओ निर्णायक शान्तिको राजकुमार
It makes the lame to walk and the blind to see. It opens prison doors, sets the captives free. Well, there's a river of life flowing down through me.
बाइबलले भन्दछ उनीहरूको लागि प्रार्थना गर जो हाकिमहरू हुन् हाम्रो स्वर्गीय पिता हामी यहाँ तीव्रताको साथ हाम्रो देशको अगुवाको लागि हाम्रो राष्ट्रपतिको लागि प्रार्थनामा उभिएका छौं उसले यो कुरा कहिल्यै थाहा पाएको छैन प्रभु तर तपाईँलाई थाहा छ म प्रार्थना गर्छु भाइ जोनसनको लागि जो कि तपाईँमा विश्वासी भई घोषणा गर्दछु र पिता एक हृदयघात हामी बुझ्दो छौ उसलाई यसले आक्रमण गरेको छ म प्रार्थना गर्छु प्रभु उसको जीवनलाई बचाउनुहोस् हामी अहिले राष्ट्रिय संकटमा छौ जसरी भए पनि तपाईँको आत्मा उसीमाथि आउनुहोस् प्रभु र यसै समयमा अस्पतालमा होस् जहाँ कहीँ तिनी छन् तपाईँको आत्मा आएर टेस वाल्टर रिड अस्पतालमा आई उसको शरीरलाई छुनुहोस् उसको जीवनलाई जोगाउनुहोस् प्रभु प्रभु मानिस दबावको मुनि छन् हामी जान्दछौ कि दबाव अझै बढ्दो छ प्रभु यसैले हामी प्रार्थना गर्दछौ प्रभु विश्वासी र यस राष्ट्रको भाग भएर हामी हाम्रो नेताको लागि प्रार्थना गर्छौ उसको जीवनको विस्तारलाई बख्सनुहोस् प्रभु यस महान समयमा यो येशू ख्रीष्टको नाम माग्दछौ आमेन।